ऐसा लोग कुछ सोचते हैं, कुछ लोग का ऐसा सोचना है।
ये नहीं, वेस्ट में तो खास तौर से यही हो रहा है, क्योंकि ये नहीं कि ये इस उस पर बात में कह रहा था कि यानी अब जो ख़ास तौर से नौजवान नस्ल के हवाले से बात हो रही है, तो यानी कोई भी इस बात को कबूल ही नहीं करेगा कि आप जो हैं एक बाकायदा जो टीचिंग मेथडोलॉजी और जो तरीका पहले चल रहा है उस राह से आप नौजवानों को दीन तालीम कर सकते हैं। उसके लिए आपको मेनली मीडिया और फिल्म और आर्ट और कार्टून्स और इन्हीं सब चीज़ों को सहारा बनाना पड़ेगा। तो ये बात दुरुस्त है, नहीं है, क्या है? यानी जैसे पहले भी जो एक चीज़ थी यहाँ के हवाले से जो बात हो रही थी कि आप जब तक अंग्रेज़ी में नहीं लेकर आएंगे तो बात करना ही मुमकिन नहीं है बच्चों के हवाले से। लेकिन अगर हम लोग बना रहे हैं कि जो एक खतरा जो थोड़ा सा मुझे नजर आ रहा है कि वेस्ट में रहने वाले मुसलमान वो दीन को उस तरीके से उस शक्ल में ढालना चाह रहे हैं जो उनको ज़्यादा सूट करे, बजाय इसके कि वो ज़रा दिक्कत करके उसकी असल से नज़दीक हों और थोड़ी जो उसमें दुश्वारी और मेहनत करनी पड़ती है वो मेहनत बर्दाश्त करें, वो नहीं करना चाह रहे। नहीं, मैंने इसको क्लियर किया था कि लर्निंग एड की यहाँ पे बात नहीं हो रही है, एज एन एड या टूल की बात नहीं हो रही है, बल्कि बात यह हो रही है कि आप उसको शक्ल ही वही दे दें। ठीक है, इसके इसीलिए मैंने वो वर्ड पता नहीं कॉइन किया था क्या कि टेक्नोलॉजाइज, कि आप उसको देखेंगी, यानी इसके अलावा आपके पास कोई दूसरा राह ही नहीं है दीन को देखने की। यानी मिसाल के तौर पर कि अगर मैं आपको कुरान एज अ बुक फॉर्म पकड़ा दूं या डिजिटल उसमें भी पकड़ा दूं तो आप कहें नहीं भाई ये नहीं मैं कर सकता, ये जो चीज़ है ना ये अब बुक ऑब्सोलीट हो गई, रीडिंग का काम ख़त्म हो गया, अब जो है ना आप या तो मुझे कुरान की कोई मूवीज़ बना के लाएं या कोई कार्टून दिखाएं या कुछ करें तो ठीक है, बट ना फिर ये बुक तो आप अपने पास ही रखें। यानी मुझे जो चीज़ ख़तरा लग रहा है ना वो इस तरफ जाने का ख़तरा लग रहा है कि उसमें जो बाज़ोकात उलमा हैं वो भी इसको इनक्रेज कर रहे होते हैं, लेकिन ज़ाहिर है कि वो एज़ अ टूल की बात कर रहे हैं, जैसे आपने कहा एड या टूल की बात कर रहे हैं, लेकिन अब बात एड और टूल से आगे जा रही है।
एज अ वे आउट हमने सिर्फ देख लिया है कि ये ना होने से बेहतर है कि कम से कम वो चीजें दीन की पहुंच रही हैं, लेकिन
यानी जैसे मिसाल के तौर पर उसकी जो एक दूसरी मिसाल है कि अगर आप उन जवानों को नौजवानों को देखेंगे जो बहुत ज्यादा मूवी गोइंग है या मूवी सीइंग है, आप नहीं देखते कि वो एक बिल्कुल एक अलग ख्याली दुनिया में रह रहे होते हैं। यानी जो मूवीज़ वगैरह हैं वो अपना पूरा एक नया परसेप्शन ऑफ रियलिटी जनरेट करते हैं। ठीक है, और ये कि यानी कि जिस किस्म की ये जो अफसानवी और ये सारी बातें हैं इसमें ख़ास तौर से जो जवानों का दिमाग जिसमें घूमता रहता है, बहुत ज़्यादा अच्छी तरीके से हमको पता है कि वो चीज़ हकायक से बिल्कुल दूर है, लेकिन इन्हीं कहानियों की वजह से या मिसाल के तौर पर मूवीज़ का बहुत ज़्यादा असर है, फिल्मों का बहुत ज़्यादा असर है, क्योंकि मूवीज़ के अंदर जिस चीज़ को वो बहुत ज़्यादा ٹارگٹ کرتے ہیں وہ جذباتیت ہے, ایموشنلزم. اور جوانی میں انسان کی عقل ذرا پیچھے ہوتی ہے, جذبات اوپر ہوتے ہیں عام طور سے, تو وہ اس کو ٹارگٹ کر کے اور جذبات کو حرکت میں لاتے ہیں, متحرک کرتے ہیں. تو اس میں آپ یہ بہت آسانی سے محسوس کر سکتے ہیں کہ بہت سارے نوجوان جو ہیں وہ اس قسم سے, یعنی کہ اتنا زیادہ متاثر ہو جاتے ہیں, ہو چکے ہوتے ہیں. تو یہ میں مطلب اصل سوال یہ تھا کہ یہ کوئی ایک ایسی چیز ہے جو ایز اے ڈینجر ہمارے سامنے آ رہی ہے یا نہیں ہے.
لیکن حیدر بھائی اس میں ٹیکنالوجائز والا کیا اسپیکٹ آیا؟
ٹیکنالوجائز والا اسپیکٹ یہ آیا کہ
چیز آپ پھر سے کنفرم کر لیں کہ دین کے کانسیپٹس کو مووی یا کارٹون کے ذریعے سمجھنا, یہ مین سوال ہے کیا؟
اصل سوال یہ ہے کہ آپ ایک چیز ہے وہ آپ کے لیے اصل حقیقت بن گئی, اور جو اصل حقیقت تھی وہ بیک گراؤنڈ میں چلی گئی.
یعنی ایک ایگزامپل تو وہ موویز اور کارٹون,
یعنی آپ یعنی آپ اس کو لیے بغیر آپ وہاں تک نہیں جا سکتے. ٹھیک ہے, یعنی مثال کے طور پر کہ جیسے اگر ہم بات کریں, یعنی میں ایک بات یہ کروں کہ اگر جتنے بھی خارجی یا اضافی اسباب ہیں, ٹھیک ہے, وہ سب کے سب ہٹا لیے جائیں, ایک ایک کر کے سب ہٹتے چلے جائیں, تو کیا اس کا نتیجہ یہ نکلے گا کہ ہمارے پاس سے دین ختم ہو جائے گا؟ یعنی ایک آلٹرنیٹ کوسچن یہ بھی ہے کہ مثال کے طور پر کہ ہم نے, ہمارے لیے یہ لائٹ ہے اور بلب ہے اور لاؤڈ اسپیکر ہے اور مائکرو فون ہے اور اسمارٹ فون ہے اور ٹیلی ویژن ہے اور کمپیوٹر ہے, فلاں فلاں دسیوں چیزیں جنہیں ہم استعمال کر رہے ہوتے ہیں, سب لے کے چل رہے ہوتے ہیں, اگر یہ تمام کی تمام چیزیں ہٹ جائیں, یعنی ایک مثال کے طور پر ہم کسی جنگل ہے بیٹھے ہوں جہاں کچھ بھی نہیں ہو, تو وہاں پر دین رہے گا, ہوگا یا نہیں ہوگا؟ اس لیے کہ آپ ذرا آج کل کے نوجوانوں کا مائنڈ سیٹ پڑھنے کی کوشش کریں کہ یعنی اس کا اصل معاملہ یہ ہے کہ آپ اگر, یعنی میں یہ کہنا چاہ رہا ہوں کہ جو دین ہے should it not be independent of everything else, پہلا سوال, ایسا ہونا چاہیے یا نہیں ہونا چاہیے؟
کیونکہ ہم فار ایگزامپل ہو سکتا ہے یہ جس طرح کے لوگ یہ سوچ رہے ہوں کہ دین میں وہ شامل ہے, ہو سکتا ہے یہ سوچنے لگتے ہوں
یہ
کہ معاملات دین کے جو کانسٹرکٹس ہیں وہ کیسے ٹرانسمٹ ہو رہے ہیں وہ بھی دین میں شامل ہے کہ کیسے ہم تک, ورنہ تو اگر دیکھا جائے تو ہم تک دین بہت کچھ ٹیکنالوجی سے پہنچا. بھائی ایک زمانہ تھا جب رسول کے ٹائم پر لوگ ٹیبلٹس پر لکھتے تھے, پھر پیپر پر لکھنے لگے, قرآن شریف پیپر, سو دیٹ واز ٹیکنالوجی انوویشن اس ٹائم کے حساب سے. پھر وہ پارچمنٹ پیپر سے نارمل پیپر بن گیا اور وہ پرنٹنگ پریس سے تیز وہ ہو گیا, یہ بھی ٹیکنالوجی. لیکن آپ اس کی بات نہیں کر رہے ہیں, آپ دوسری طرح کی ٹیکنالوجیکل ایشو کی بات کر رہے ہیں جو کہ مطلب جو کہ ٹیکنالوجی نہیں ہے,
جو کہ ان ریالٹی اٹسیلف ہے.
ہاں مطلب سوچ میں اپنی ریالٹی اس طرح سے اس کو جو لوگ سوچ رہے ایسا وہ اپنے دماغ میں ایسا کنفیوزنگ کر رہے ہیں جس کی وجہ سے وہ ریالٹی سے اور
ہاں یعنی کہ میں آپ کو مثال دے رہا ہوں نا, یعنی کہ فار ایگزامپل قرآن جو ہے, اب آپ خود اس بات پہ غور کریں, آپ تو مدرسے میں بھی پڑھا رہے ہیں, نوجوانوں کے بھی قریب آ رہے ہیں, آپ اس چیز کو تھوڑا سا ڈیپتھ میں جا کے دیکھیں کہ اب اس والی نوجوان نسل کے لیے قرآن کے الفاظ کی کتنی اہمیت رہ گئی ہے.
یہ لیکن ہو سکتا ہے کہ وہ
الفاظ قرآن کی
سمجھتے نہ ہو, کیونکہ وہ لینگویج کا ایشو ہو,
لینگویج کا ایشو ہو, ٹھیک ہے لینگویج بھی ہے, کیونکہ بہرحال قرآن نے ایک لینگویج تو رکھی ہے بیچ میں, لینگویج کا ایشو تو رکھا ہے, اور پوری یعنی اتنے اور ساری دنیا میں جتنے بھی لوگ سمجھنے والے ہیں وہ ظاہر ہے کہ وہ لینگویج پر ہی محنت کرتے ہیں قرآن سے قریب ہونے کے لیے. لیکن دیکھیں ابھی تک جو ہے نا کسی کو اس بات کا ایشو نہیں ہے, وہ یہ کہتے ہیں کہ میں لینگویج مجھے نہیں آتی, میں قریب نہیں ہو سکتا اس سے, میں کسی اور جس نے لینگویج پہ محنت کی ہے میں اس سے سیکھ لوں گا. लेकिन ये जो मुझे खतरा लग रहा है कि आप उसकी शक्ल ही कुछ की कुछ करने की तरफ जा रहे हैं।
हमें ऐसा लगता है हैदर भाई कि हम जिसके ऊपर ये सोच रहे हैं, जिन बच्चों के ऊपर, प्रॉब्लम उनकी नहीं है, प्रॉब्लम उन तक आसानी से
पहुंचाने उन बेचारे बच्चों की तो क्या प्रॉब्लम होगी। मैं तो उस हकीकतन उस तागुती निजाम की बात कर रहा हूँ।
हाँ, हो सकता है कि इसमें ये एक इशू
बहुत, मैं तो उस पूरे निजाम की बात कर रहा हूँ कि जो मुझे सबसे बड़ी बात लग रही है कि जिसकी मेन एफर्ट ही यही है कि दीन खुदा को अपने दीन से रिप्लेस करना,
ठीक है, ये
अपने खुद साख्ता दीन से रिप्लेस करना
है कि उस वाटर्स को इतना बड़ी कर दे कि क्लियर ना, कुछ क्लैरिटी ना दे।
नहीं, मैं इससे आगे की बात कर रहा हूँ, मैं ये कह रहा हूँ कि रियलिटी की शक्ल ही बदल दें।
हो सकता है
रियलिटी की शक्ल ही बदल दें कि आप किसी और, ये रियलिटी के नाम आप लें लेकिन आप किसी और चीज को बतौर रियलिटी देख रहे हो।
अगर सिर्फ दीन समझने की बात कर रहे हैं तो ये तो प्रॉब्लम उससे कहीं आगे बढ़कर है। मतलब अगर आप देखें ताऊती निजाम के जो काम चल रहा है वो टेक्नोलॉजी में वही इन्वेस्ट ही कर रहे हैं जो रियलिटी से दूर ले जाता है, आर्टिफिशियल इंटेलिजेंस।
लेकिन रियलिटी के नाम पर
रियलिटी
नहीं, नहीं, लेकिन उसमें सब बात है कि रियलिटी के नाम पर आप कुरान ही पढ़ रहे होंगे, आप अपने ख्याल में कुरान पढ़ रहे हैं, लेकिन आपके सामने वो बैरियर जो टेक्नोलॉजी है वो इस बैरियर के तरीके से बीच में मौजूद है कि आप कुरान की हकीकत तक नहीं पहुंच पाए।
हैदर भाई, हम अभी इतने टाइम में हमको मदरसे में ऐसा कोई मिला नहीं जो इस तरह से बच्चों के, जब हम उनसे कुछ
यहाँ की तो बात ही अभी छोड़े ना, मैं
तो कहां पर हो रहा है,
मैं एक ओवरऑल सिस्टम की बात कर रहा हूँ कि ये एक क्या, ये एक पहला सवाल तो ये है कि क्या जो मुझे फील हो रहा है एक पोटेंशियल थ्रेट कि जिसकी तरफ हमारी अगली नस्लें जिस जाल में जाके फंसेंगी।
जी देखें, ये डेवलप तो हो रहा है, यानी डिपेंडेंसी एक बच्चों पे क्रिएट की जा रही है कि टेक्नोलॉजी का फंक्शन अगर कोलैप्स हो गया तो वो वेयर विल दे,
हर चीज खत्म हो जाएगी,
वो उनको फिर एक दूसरी लर्निंग के ऊपर पे जाना,
लेकिन
हर चीज खत्म हो जाएगी।
हमारे हिसाब से हम लोग हो सकता है गलत चीज पर दिमाग लगा रहे हो। अगर कुरान शरीफ में आए थे बिस्मिल्लाहिर्रहमानिर्रहीम, हमको इस पर दिमाग नहीं लगाना, ये तो अल्लाह उनका प्लान है, अल्लाह का प्लान है,
अल्लाह नहीं, नहीं फिर तो बाहर बात ही खत्म हो गई, फिर तो हमें कुछ भी नहीं करना फिर तो हमारी जिम्मेदारी खत्म हो गई, जितने भी मकर हैं सबकी जवाब अल्लाह दे देगा, तो हम क्या करें फिर,
तो इस आयत का क्या हो सकता
है।
अल्लाह के जितने भी काम होते हैं वो अल्लाह के मोमिन बंदों के जरिए से ही एग्जीक्यूट होते हैं,
ठीक है
ना, अल्लाह आके ये काम कर रहा होता है ना, अल्लाह के ये काम कर रहा होता है ना, जाहिरन मलाइका आके ये काम कर रहे होते हैं,
अल्लाह किसी के थ्रू ही करता है काम और वो जरिए भी खुद बनाता है,
और उसमें जाहिर है कि हम लोग तो जितनी, यानी मिसाल के तौर पर अगर हम भी बात करें, यानी कि हम ये बात करें हम यहाँ क्यों जमाएं जबकि अल्लाह कह रहे हैं इनल्लाह यहदी मन यशा, तो हम तो अपने 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 घर में बैठे सब इंतजार करें हिदायत इलाही का, लेकिन खुदा ने क्या कहा है कि इन्नल्लाह यहदी मन यशा का मतलब ये नहीं है कि तुम हिदायत हासिल करने की एफर्ट नहीं करो, तुम में से हर एक अपने तरफ से कोशिश का हक अदा करे और उसके बाद फिर अल्टीमेट रिजल्ट हम देंगे। तो जाहिर है कि जो एक खतरा है उस खतरे के खिलाफ तो हम में से हर एक की एक जिम्मेदारी है ना, उसके खिलाफ जिहाद करने का और उसको काउंटर करने का।
कितना
आपका कर्व डाउन हो जाएगा,
मेरे ख्याल से हो सकता है कि बात सही हो,
फेसबुक पे कभी कभार मेरा इंटरेक्शन हुआ लेकिन बहुत फर्क पड़ता है।
और इसमें जो मेरा जो मेन क्वेश्चन है ना, उसके बाद जो एक मेरा मेन क्वेश्चन है ना, कि जो जहाँ से मेरे दिमाग में खलबली मचना शुरू हुई थी जिस जगह पे, कि खुदा क्या इस बात का इल्म नहीं रखता था कि एक ज़माना एक दौर ऐसा आएगा कि जब ये तमाम चीज़ें, ये टेक्नोलॉजी और मीन्स ऑफ कम्युनिकेशन इतने आम हो जाएंगे। खुदा के इल्म में यकीनन ये बात है, اور خدا قرآن کی شکل میں وہ پیغام انسانوں کے ہاتھ میں دینا چاہ رہا ہے کہ جو تا قیامت رہے گا، ظاہر ہے اس کے بعد بھی کسی اور کو نہیں آنا، تو خدا نے اس کا انتظار کیوں نہیں کیا اس وقت کا؟ یعنی خدا نے اس پیغام کو اتنی ایلیمنٹری فارمیٹ میں کیوں رکھا اور اسی شکل میں کیوں پہنچایا؟ اس بات کا کیا جواب ہے؟ یعنی خدا نے اس کو لفظوں پر کیوں محدود کیا؟ خدا نے اس کو لینگویج اسپیسیفک کیوں بنایا؟ خدا نے اس کو سینہ بہ سینہ کیوں رکھا؟ خدا نے اس کو تعلیم و تعلم پہ کیوں ڈیپینڈنٹ قرار دیا؟ کہ اللہ اس کو لا سکتا تھا اس حد تک، بھئی اتنا انتظار کیا تھا ہزاروں سال، ایک ہزار سال اور، 2000 سال اور، اس میں کیا تھا؟ یہ والی بات جو ہے نا، مجھے ایسا لگتا ہے کہ اس میں کوئی بہت خاص بات ہے، اس میں کوئی بہت خاص بات ہے. اور وہ
جی ہو سکتا ہے کہ جس طرح ایک لیول آف ایبسٹریکشن اوپر جائے تو جو لا قلم کا جو فنکشن ہے وہ ابھی تک چینج نہیں ہوا. وہ ٹیکنالوجی پیپر آ گیا پہلے بھائی، وہ ہوتا تھا پارچمنٹ، اب اس کے بعد پیپر آیا، ابھی یہ آ گئی ٹیکنالوجی. وہ تو
یعنی اصل چیز، اس سے کیا آپ کو یہ بات نہیں محسوس ہوتی کہ اصل چیز انسان ہے اور اصل چیز انسان کا قلب ہے؟ آپ انسان اور اس کے قلب کی حیثیت اور حقیقت کو کسی بھی نام سے سیکنڈری بنا دیں، کسی بھی عنوان سے، وہاں پر خدا کے پیغام کا مقصد فوت ہو جاتا ہے. مجھے اس کے اندر جو ہے نا یہ بات بڑی امپورٹنٹ لگتی ہے کہ اللہ نے اس کو اتنے ایلیمنٹری لیول پہ کیوں رکھا کہ آپ اس بات پہ غور کریں کہ ہم جیسے جو بھی قرآن پڑھ رہے ہیں، آپ بھی الحمدللہ اس کی تلاوت کرتے ہیں، کیا کوئی بھی چیز، کوئی بھی فارمیٹ، کوئی بھی ٹرانسلیشن، کوئی بھی میڈیم آف کمیونیکیشن قرآن کے لفظوں کو ریپلیس کر سکتا ہے؟ لفظوں کو کر سکتا ہے؟ یعنی الفاظ کو جب آپ دقت کرتے ہیں، الفاظ کی گہرائیوں میں جب آپ جاتے ہیں، اس کو سمجھ اور اس کی کیفیت کو جب آپ ابزارب کرتے ہیں اپنے اندر، ٹھیک ہے، کوئی بھی چیز، یعنی کسی بھی ایڈوانس سے ایڈوانس موڈ آف کمیونیکیشن میں آپ چلے جائیں میڈیا کے حوالے سے، آپ اس کو ریپلیس کر سکتے ہیں. جیسے مثال کے طور پر قرآن کریم نے اب جتنی آیتیں توحید کے حوالے سے بیان کی ہیں، هو الاول والآخر والظاہر والباطن، کی ہے یہ، ٹھیک ہے، یعنی قرآنی توحید کا کی ہے یہ آیت. اب اس اول و آخر و ظاہر و باطن کے معنی کو سوائے دل کی گہرائیوں کے اور کوئی چیز پرسیو کر سکتی ہے؟ یعنی توحید کے جتنے بھی مطالب ہیں کہ جو اصل ہے، اسماء حسنہ الہیہ جو اصل قرآن ہے، ان اسماء حسنہ کو کوئی چیز بھی کیپچر کر سکتی ہے سوائے اس کے کہ انسان اپنا دل کے دروازے کھولے اور اس کو جذب کرے، اس نور کو؟ اللہ نور السماوات والارض کو کوئی چیز اور کیپچر کر سکتی ہے سوائے قلب انسان کے؟
تو اس طرح سے لگتی ہے کہ ایک وہ نالج ہے اور اس کے ساتھ جو کمپیٹیبل چیز ہے وہ صرف قلب ہے.
بالکل،
بیچ میں کوئی بھی چیز آپ ایڈ کریں گے ٹھیک ہے، اس کو قریب لے آئے گی.
بالکل 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 صحیح جگہ آپ پہنچے. یعنی کہ جو میرا مطلب، میرے دماغ میں جو بات آ رہی ہے نا، وہ یہی بات آ رہی ہے جس سے مجھے کہ یہ جو امفیسس ہے کہ اب ہماری نوجوان نسل جو ہے نا وہ سوائے فلم اور میڈیا کے سمجھ ہی نہیں سکتی تھی نا، کیونکہ اب آج کی زبان جو ہے وہ میڈیا ہے. آپ ایز اے ٹول، ایز این ایڈ ضرور آپ استعمال کریں، اس میں کوئی مذائقہ نہیں ہے. جیسے وہی بات ہے کہ پہلے ٹیبلٹ اور پین تھا تو آج یہ ہے فلاں، ٹھیک ہے، ایڈ اور ٹول کی بات نہیں ہے، لیکن بات یہ ہے کہ آپ اگر اس بات پر ایمفیسائز کرنا شروع ہو جائیں کہ جب تک آپ اس سب کو اس فارمیٹ میں کنورٹ نہیں کریں گے انہیں سمجھ ہی بھی نہیں آئے گا.
اور اس کی نظر میں ہے لوگ جو اس کو اس طرح سے کر رہے ہیں اس
بات، یہ بات اٹھ رہی ہے. اور یہ آپ دیکھیے گا، جب ہماری نسل ہٹے گی نا तो आपको बहुत बड़ी बड़ी तब्दीलियां दिखेंगी, स्पेशली उन जगहों से जो वेस्ट के थ्रू से जो चीज़ें आ रही हैं ना, आपको बहुत बड़ी तब्दीलियां दिखेंगी। और जो सबसे बड़ा मसला मुझे महसूस हो रहा है ना इस वक्त, वो ये हो रहा है कि हौज़े पर भी इन लोगों का दबाव काफ़ी ज़्यादा आ गया है। इस वजह से आ गया है कि अभी आपके दीन के काम को चलाने के लिए बल्क ऑफ द मनी इधर से आ रही है, पैसा इधर से आ रहा है, फंडिंग फाइनेंसिंग इधर से हो रही है बहुत ज़्यादा। बहुत सारी चीज़ें तो आप देखें ना, मैं पिछली दफ़ा भी उसकी मिसाल दे रहा था कि यानी खुद हमने अपने बचपन में जिस चीज़ को देखा बहुत सोशल, दीन के सोशल एस्पेक्ट्स के हवाले से, अब सब एकदम उलट गए। मतलब शादी ब्याह निकाह हस्बैंड वाइफ वालदैन औलाद सारी चीज़ें इधर से उधर हो गई, मतलब मेरे अपने लाइफ टाइम में। कि अपने नौजवानी में हम एक बात देख रहे हैं, इवन म्यूज़िक, म्यूजिक के मामला वो तो है, लेकिन म्यूजिक के मामला कि म्यूजिक जो है उसको वो किया जाता था, लेकिन अब आप जनाब बहुत ज्यादा हलाल हो गई है, बहुत सारी किस्म की म्यूजिक हलाल हो गई है, वो हो गई है। मैं नहीं कह रहा कि कोई गलत है, हो सकता है गुंजाइश हो, लेकिन आपकी जो नॉर्म्स और वैल्यूज है ना, आप गौर करें, बदलती जा रही है। मतलब मैं तो 40 ईयर्स के स्पैन में मैं अगर देखूँ ना, बहुत बड़ी बड़ी तब्दीलियां आ गई हैं।
तो इसमें टेक्नोलॉजी का एस्पेक्ट है, मैं ये एवोल्यूशन गड़बड़ हो रहा है।
तो उसी में अब ये एक और मुसीबत आ गई है बीच में। मैं आपको उस थ्रस्ट का बता रहा हूं ना कि एक थ्रस्ट आ रहा है जिसकी वजह से शक्ल बिगड़ रही है,
ठीक है।
अब ये सबसे बड़ी मुसीबत घुसी है,
हो सकता है टेक्नोलॉजी की वजह से काम
सबसे बड़ी मुसीबत अब ये घुसी है कि आप अगर इस चीज को नहीं लाएंगे तो अब आप दीन ही नहीं पहुंचा सकते। यानी आपकी जो नई नस्ल है,
क्योंकि अब आपकी टेक्नोलॉजी आ रही है वो तो और जबरदस्त
है। यानी कि आपकी जो नई नस्ल है, आपकी नई नस्ल मीडिया और आर्ट के बगैर कुछ नहीं समझती। उसके बाद उसकी अगली नस्ल आएगी, वो कहेंगे वर्चुअल रियलिटी के बगैर आप कुछ नहीं समझते।
तो वर्चुअल रियलिटी समझ ही नहीं
आएगा, में आप जो है हाँ मतलब रौदों की ज़ियारत कर सकते हैं,
ठीक है ना,
वो आ गया है
सही तो बिल्कुल सही बात है। तो यानी कि अब आप जो है ना वर्चुअल रियलिटी में आप ये भी करेंगे कि आप अपना हमजाद भी बना लेंगे,
है तो भाई हम और दिखाते हैं जिसमें वो
हाँ, और फिर हमजाद जो है फिर वही सुबह के वक्त उठ के नमाज शब भी पढ़ लेगा, नमाज फजर भी पढ़ लेगा, हम सोते रहेंगे।
करंट रिसर्च चल रही है न्यूरोलिंक पर, जो न्यूरोलिंक पर करंट रिसर्च चल रही है वो यही है कि आपकी आर्टिफिशियल,
ठीक है मुझे, लेकिन मैं बता रहा हूँ, मैं अर्ज ये कर रहा हूँ कि ये एक मुझे लग रहा है कि एक बहुत प्रोबेबल पोटेंशियल थ्रेट है जो डेवलप हो रहा है, और इवन हमारे जो मराकज हैं वो इस ख़तरे को नहीं परसीव कर पा रहे हैं। क्योंकि और उसकी वजह शायद ये एक बहुत बड़ी हो कि वो यहाँ की सोसाइटी में डायरेक्टली इन नहीं है, वो ये इस चीज़ को नहीं बराह रास्त देख रहे हैं कि ये क्या हो रहा है यहाँ पर, मामलात किधर जा रहे हैं।
आपकी बात में खतरनाक पहलू ये है, एक जमाने में जिस तरह से मुस्लिम उलमा ने पेपर प्रिंटिंग को वो समझा था, गलत समझा था, और काफी मजम्मत मुखालफत की थी, तो वो उस लाइन पे तो नहीं आ रही आपकी?
नहीं, मैं तो बार बार आपको कह रहा हूँ कि मैं एज अ टूल की बात नहीं कर रहा हूँ, मैं उसको ही मरकज बना लेंगे, बुनियाद बनाने की बात कर रहा हूँ जो बन रही है, जो कि रफ्ता रफ्ता यानी कि मुझे ऐसा लग रहा है कि चीज़ें अब उस तरफ जा रही हैं।
अगर हैदर भाई इस तरह से इसको सोचे कि अगर हम पिछले 100 साल पहले चले जाएं, तो बहुत ज्यादा लोगों में स्पिरिचुअलिटी का लेवल ज्यादा हाई हुआ करता था, अब परसेंटेज उन लोगों की कम हो गई है, हो सकता है वो इन वजहों से हुई हो। तो आप मेरे ख्याल से ये कह रहे हैं कि ये जो मतलब मेरा ऐसे स्पिरिचुअलिटी का लेवल, जैसे वो किस चीज को प्रैक्टिस करते हैं उसमें आदबियात भी है, उसमें सब कुछ चीजें हैं, तो वो कम हो रहा है क्योंकि ये गड़बड़ पहलू बढ़
इसलिए उसकी वजह ये है, यानी कि उसकी बात जो है ना कोर के अंदर जो प्रॉब्लम है वो बहुत सिंपल है कि इंसान के लिए जो चीज डिजायरेबल है वो अपनी जात को तरक्की देना है।
लेकिन इसको ये कहना मेरे ख्याल से अभी भी गलत है कि टेक्नोलॉजाइज हो रहा है। आप जो कह रहे हैं वो ये कह रहे हैं कि तागूत का निजाम ज्यादा पेनिट्रेट कर रहा है
ओवरऑल भैया, लेकिन अब जो चीज जिसके जरिए से मामलात गड़बड़ हो रहे हैं ना, अब जिस चीज की वजह से ये सारा ट्विस्ट है वो टेक्नोलॉजी की वजह से।
तो जब मैं टीवी आम हुआ था हैदराबाद, तो यही चीज तब हुई थी भाई, टीवी ने कितना काम किया है, तो वही वही हिसाब चल रहा है।
यानी अब नहीं, नहीं आप थोड़ा सा इसको और समझें थोड़ा गौर से, कि बात यह है कि अब तक आपके पास टीवी था, रेडियो था, कंप्यूटर था, डिजिटल प्रिंट आ गया, फला हो गया, अब किताबें आप कंप्यूटर पे पढ़ रहे हैं, बुक फॉर्मेट में नहीं पढ़ रहे, सब ठीक है, ठीक है, एक ये एक टूल के तरीके से सारी बातें, राइट। लेकिन अब जो बात जिस तरफ जा रही है वो फकत टूल नहीं है, मैं ये कह रहा हूँ कि बात अब जिस तरफ जा रही है वो फकत टूल की बात नहीं है, बल्कि अब टेक्नोलॉजी जिस लेवल पर आ गई है वहां पर आप एक नई रियलिटी क्रिएट कर रहे हैं अलहदा से, और उस वो रियलिटी एक बफर का काम अंजाम देगी बिटवीन यू एंड द ओरिजिनल रियलिटी। यानी अगर आप देखें, यहां पर भी दो बातें, अगर आप इस बात को कबूल करते हैं कि कुरान के लफ्जों में एक हकीकत है कि जिससे इंसान के कल्ब को करीब होना है, अगर आप इस बात को कबूल ही नहीं करते तो बात खत्म हो गई। फिर ज्यादातर जो इस किस्म के लोग हैं वो यही लेकर आएंगे इसी किस्म का नोशन, क्योंकि वो इस बात को जानते ही नहीं है कि ये जो कुरान के अल्फाज से कुर्बत क्या मायना रखती है, कुरान की मानवियत क्या होती है, हकायक क्या होते हैं। ये खतरा अब बहुत ज्यादा बढ़ रहा है। यानी इसको मैं कह रहा हूं कि टेक्नोलॉजाइज होने वाली बात जो मैं कह रहा हूं ना, कि आपकी नजर में रियलिटी का पर्सपेक्टिव ही वहीं से जन्म लेगा, ये टूल नहीं है, ये टूल नहीं है। आप उसके अलावा, यानी कि अब वो जो नई नस्ल आएगी उसके पास कोई बराह रास्त कनेक्शन नहीं होगा इससे। क्यों? इसलिए कि आपने लफ्जों को या बुक फॉर्म को या ये बहाने बना के ना इसको ऑब्सोलीट करार देके गायब कर दिया। यानी बहुत आसान सी मैं आपको मिसाल दूं कि आप हजरत यूसुफ की मूवी देख लें और सूरह यूसुफ का भी ना पढ़ें।
सही, तो ये तो,
और एक जमाना ऐसा है कि आपकी नजर में ये कंप्लीट लेजिटिमेट एक्ट हो ऑफ लर्निंग कुरान। इस
लेकिन ऐसा हमने तो ऐसा देखा है कि जो वो देखते हैं तो उसके बाद उनका इंटरेस्ट ज्यादा होता है कि जाके सूरज
आप देखते जाइएगा। लेकिन ये इस वजह से है कि आप अभी इससे करीब हैं, मैं आपको यही बात तो कह रहा हूं, इसलिए कि आपकी नजर में असल कुरान बुक है। हम मेरी बात समझ रहे हैं? आपकी नजर में जब कुरान के मायना आते हैं, लफ्ज कुरान आता है, तो आपकी नजर में अभी भी कुरान इज अ बुक। लेकिन अगर उस तरफ बात चली जाए जैसे रफ्ता 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 होते हुए जो मुझे लग रहा है कि उस तरफ इसको पुश किया जा रहा है, कि आप सबसे पहले दिमागों में क्या लाएं कि बुक इज नाउ ऑब्सोलीट। ठीक है, इस बात का आना मुश्किल है क्या लोगों के लिए कि बुक और वर्ड्स और ये वो चीजें खत्म हो गई हैं? अब मेन मीडिया ऑफ मीडियम ऑफ कम्युनिकेशन जो है वो ड्रामा है, आर्ट है, फिल्म है, कार्टून है, फलाएं फलाएं, ये सब चीजें मेन मोड ऑफ कम्युनिकेशन जो है आपके बच्चों के लिए, उनको सिखाने के लिए पता, बुक वाली कहानी खत्म हो गई। जैसे आप इस बात पे गौर कर रहे हैं क्रिश्चियनिटी में क्या तबाही मची है, आपने रफ्ता रफ्ता उसका गौर किया है, इनके डिग्रेडेशन को देखा है आपने किस तरीके से हुआ है, और अब वही काम इस्लाम के साथ करने की कोशिश की जा रही है। जैसे आप इस बात को गौर करें कि उन लोगों ने ग्रेजुअली हजरत ईसा अलैहिस्सलाम की तमाम यादगारें मिटा दी हैं, अब कोई नहीं, वो कहानियां रह गई हैं, कहाँ पैदा हुए थे, किधर जिंदगी गुजारी थी, किस किस तरफ थे, बाइबल क्या थी क्या नहीं थी, 10,000 वर्जन आ गए उसके। तो अब मौजूदा मॉडर्न राइटर को किस बात के कहने का मौका मिला, और आप देखें कि ये बातें अब उठ रही हैं रफ्ता रफ्ता कि नऊज़ुबिल्लाह जीसस वाज अ फिक्टिशियस पर्सनैलिटी। قدیم انبیاء کو تو ویسے ہی انہوں نے فکشن قرار دے دیا کہ وہ تو خالی میتھولوجیز تھیں، سٹوریز تھیں، وہ کیا. اور اب یہ جو ان کے ایجنٹ وہاں جا کے بیٹھے ہوئے ہیں ہارٹ آف دا اسلام میں، مرکز اسلام میں، جو یہی کام کر رہے ہیں، یہ مٹا دو وہ مٹا دو بدعت کے نام پہ سب کچھ، کیا ہوگا؟ آپ کے پاس کوئی جگہ نہیں ہے. محمد کہاں پیدا ہوئے تھے؟ نہیں پتا. محمد نے کہاں انتقال کیا تھا؟ نہیں پتا. بدر، احد کیا تھا؟ خانہ کعبہ تو صرف آپ نہیں کر سکتے، کچھ نہیں کر سکتے. خانہ کعبہ سے آپ نہیں کر سکتے. تو یہی تو میں کہہ رہا ہوں، قرآن کے بیچ میں ٹیکنالوجی آ گئی. یہی نہیں، میں یہی تو آپ سے بات کہہ رہا ہوں کہ قرآن کے بھی، قرآن کی اصل پاور اس کے لفظ ہیں، قرآن کی اصل طاقت اس کے الفاظ میں.
بڑا مشکل ہے پرابلم کو یہ
تو اب تھوڑے عرصے بعد پتا چلا کہ جناب پھر وہ کہیں گے ہو از محمد. میں مجھے یقین ہے کہ ایسا نہیں ہوگا انشاءاللہ. لیکن اگر آپ کی ایک بہت بڑی نئی نسل کی ایک بہت بڑی تعداد اس گمراہی کا شکار ہو گئی تو وہ ایک لاس ہے یا نہیں ہے؟ کون ہے محمد بھائی؟ ابھی تو ہم فوراً جاتے ہیں، ہاں یہاں دیکھو یہ تھا، یہاں پیدا ہوئے تھے، ادھر تھے، یہ یادگار ہے، وہ ہے، وہ ہے، سب مٹ گیا، کچھ ہے ہی نہیں.
جب تک انشاءاللہ
بھائی ہمارے حساب سے
یعنی میں آپ کو انشاءاللہ ایسا نہیں ہو پائے گا، لیکن ایسا بہت کچھ ہو چکا ہے، ٹھیک ہے نا. یعنی کہ جتنے لوگ بھی مدینے جاتے ہیں وہ بتاتے ہیں کہ ہر سال کے حساب سے یادگاریں مٹ رہی ہیں، ہر سال کے حساب سے یادگاریں مٹ رہی ہیں، ٹھیک ہے نا. تو آپ کے پاس، یعنی آپ اپنے لحاظ سے نہ سوچیں، ٹھیک ہے نا، آپ سوچیں تین جنریشنز بعد کی بات، کہ جس کے پاس خالی ایک اسٹوری کے نام پر رہ جائے گا سب کچھ، اس کو وہ کرنے کے لیے، تصدیق کرنے کے لیے کچھ بھی نہیں ہے، ثابت کرنے کے لیے کچھ بھی نہیں ہے.
اب آپ کو، ہم کو ایسا لگ رہا ہے کہ اگر آپ تین جنریشن آگے کا سوچیں گے تو جو ابھی ہم اچھے کام کر سکتے وہ بھی نہیں کر پائیں گے ڈپریشن کی وجہ سے.
نہیں نہیں، یہ تو کوئی بات ہی نہیں ہوئی. دیکھیں، آپ اگر اجتماعی معاملات میں جاتے ہیں، میں یہ اس حوالے سے بات کر رہا ہوں کہ اگر آپ اپنی ذمہ داری کو یہ بھی سمجھتے ہیں کہ طاغوتی نظام کو آپ کاؤنٹر کریں، تو اس بات کا سمجھنا بھی ضروری ہے بہت زیادہ. کہ یعنی کہ میں یہ بات کیوں اس لیے پوائنٹ ریز کر رہا ہوں، اس لیے پوائنٹ ریز کر رہا ہوں کہ مجھے بہت زیادہ یہ فیل ہو رہا ہے کہ ہمارے علماء اس والے خطرے کو جو ہے نا اتنی گہرائی میں نہیں پرسیو کر پا رہے ہیں. کہ یہ والی جو ٹیکنالوجی، جیسے آپ نے ہی وہ دوسرا مجھے کلک وہاں سے کیا تھا جو آپ نے ایک ویڈیو بھیجی تھی کہ ٹیکنالوجی جو ہے وہ ہے از کیا، از دا ورک آف دجال یا از ان دا ہینڈز آف دجال، اور وہ والی بات. تو یعنی کہ وہاں پر یہی سوال ذہن میں آ رہا تھا کہ آپ
بھائی یہ جو بات کہہ رہی ہے، ایکچوئل میں اگر آپ ویسے دیکھیں ٹیکنالوجی کی ڈیزائن، تو کچھ ایک ایسے فلاسفرز اور تھنکرز گزرے ہیں جنہیں جب کمپیوٹرز نہیں ہوتے تھے تو لکڑی کے بنا کے، اور وہ شیطانی تھنکرز ہیں، ان کا وہ نام این رینڈ فار ایگزامپل.
نہیں، وہ جو بھی ہے، بہرحال یہ ایک ٹاپک آف ریسرچ ہے، ٹھیک ہے نا، یہ ایک ٹاپک آف ریسرچ ہے جس پر ہمیں بہت توجہ دینی چاہیے. اور ایون یعنی کہ، اور اس میں جو ہمارے لیے پرابلم نمبر ون ہے، ٹھیک ہے نا، یعنی کہ ہمارے لیے جو امیجیٹ پرابلم ہے وہ یہ ہے کہ کیا ہم اپنے بچوں کو اوریجنل دین سے نزدیک کریں ہر قیمت پر. یعنی دین کی اوریجنل کا کیا مطلب ہے؟ کہ میں بالکل صاف الفاظ میں کہہ رہا ہوں، جیسا رسول اللہ کے پاس دین تھا، جیسا دین رسول خدا نے سامنے رکھا تھا، ارسپیکٹو کہ ہم یہ سوچیں وہ 1400 سال پہلے تھا یا 1500 سال پہلے تھا، اس کو بالکل بھول جائیں. جیسا، جس فارم میں، جس طریقے سے دین رسول خدا نے سامنے رکھا تھا، ویسے ہی اپنے بچوں کو دین سکھائیں، یا اس بات کو ناگزیر بنا دیں کہ نہیں، یہ جب تک نہیں ہوگا تو دین نہیں آئے گا، یہ جب تک نہیں ہوگا تو دین نہیں آئے گا. اور مجھے لگ رہا ہے کہ یہی ان کا مقصد ہے، और इन लोगों ने ये सारा जाल इसी चक्कर में फैलाया हुआ है कि इसमें आके ना एक दफ़ा इस जाल में आप फंस गए तो आपका जहन जो है ना वो इसकी असालत का कायल हो जाएगा और जो दीन की असलियत है उस तक नहीं पहुंच पाएंगे।
अच्छा, एक सवाल है, हम जब दीन कहते हैं तो उसूल और फुरू के अलावा भी कुछ कह रहे हैं?
दीन एक हकीकत का नाम है।
नहीं तो उसको अगर आप डिस्क्राइब करेंगे तो उसूल से या फुरू से, इसके अलावा फुरू से खैर नहीं, उसूल से डिस्क्राइब करेंगे।
ये देखें, ये तो दिए तो आप उसकी एक फॉर्मल डेफिनेशन की बात कर रहे हैं ना।
हाँ, उसमें फिर ये सब irrespective of technology, irrespective of system, दीन अपने हिसाब से बरकरार है।
किसी को अगर
यही बात मैं अर्ज कर रहा हूँ कि आप इस बात पे, इस बात को जो है ना आप दिक्कत से गौर करें, इस बात पर बहुत दिक्कत की जरूरत है, इस बात पर बहुत दिक्कत की जरूरत है। मुझे ऐसा लग रहा है कि खास तौर से इस सोसाइटी में ये खतरात बहुत बढ़ रहे हैं। आप ओरिजिनलिटी ऑफ दीन से जो है ना बहुत तेजी से दूर हो रहे हैं, खास तौर से नई नस्लें, और उसके और जिस चीज जो चीज बहाना बन रही है, जो चीज बहाना बन रही है वो यही ये सब चीजें। जी क्या पूछ रहे हैं?
दानी भी पूछ रहे हैं कि what changes have happened in the last 3-4 decades for what you have mentioned in family, शादी etc.
हाँ, ये मैं पिछली दफा भी बात कर रहा था इन्हें कि सबसे पहला तो हमारे माशरे में जो फर्क आ गया है वो ये फर्क आ गया है कि यानी जो नई आने वाली लड़कियां हैं अब वो हर चीज को फिक में तोल रही होती हैं, कि अब वो वाला कंसेप्ट नहीं रहा कि औरत को आगे घर संभालना है। यानी लोग जो हैं बहुत सारे हमारी खानमान और ख्वाहरान वो ये नोशन लेकर आ गई और इस किस्म का कि औरत पर घर के काम वाजिब नहीं हैं, औरत हर चीज़ की उजरत ले सकती है और ये है और वो है फलाएं फलाएं, इसकी वजह से काफ़ी प्रॉब्लम्स जनरेट हुई हैं। दूसरी एक बात और जो आई है, तब्दीली के पर्दे का और हिजाब का बुनियादी तसव्वुर चेंज हो गया है। यानी हिजाब जो है अब रफ्ता रफ्ता करके सिर्फ स्कार्फ ओढ़ने लपेटने का नाम रह गया, जबकि पहले उस वक्त जो था हिजाब जो था सिनोनिमस था हया से, कि हिजाब वाज इक्वलेंट टू हया, यानी कि औरत के पास एक फितरी हया और शर्म है और औरत को अपने आप को मस्तूर रखना है, हिजाब में रखना है। वो चीज़ बदली है बहुत ज़्यादा, ठीक है। यानी कि अब हिजाब का मतलब ये है कि औरत इधर जाए उधर जाए, जहाँ दिल चाहे घूमे फिरे, कुछ भी करे, मर्दों से बात करे, लेकिन बस क्या उसने स्कार्फ ओढ़ा हुआ और कोट पहना हो, बस ख़त्म, बार किस्सा ख़त्म। ये सब चीज़ें जो है ना मैंने अपनी नज़रों के सामने तब्दील होती हुई देखी है। बिल्कुल, और इसकी काफ़ी बड़ी वजह जो है वो वही है कि वो जो एक इन्फ्यूजन है कि जैसे मिसाल के तौर पर कि जो ईरानी माशरा है, ईरानी माशरा तो बहुत बुरा हाल था उसका, और ईरानी माशरे में तो ये सब बातें नहीं थी ऐसी कि जो हमारे हिंदुस्तानी माशरे में थी, पर हमारे हिंदुस्तानी माशरे में भी बहुत मेहनत के साथ आई हैं, ऐसा नहीं है कि खुद बखुद आ गई हूँ। तो लेकिन जब वो चीज़ आई तो वहाँ से उसके साथ ये सब बह गया। फिर ऐसे ही फिकही बहुत सारे मामलात हैं जिनमें चीज़ें, यानी कि बहुत सारी चीज़ों को आगे पीछे के फिक के अंदर गुंजाइश हैं कि फिर ये हलाल हो गया, यानी कि ये चीज़ भी मैंने अपनी नज़रों के सामने देखी है कि बिजनेसमैनों के कितने मसाइल हल हो जाते हैं होम्स के हवाले से फलां चीज़ों के। मैं किसी उसको क्रिटिसाइज नहीं कर रहा, लेकिन ये हो सकता है गुंजाइश हो, मुझे नहीं पता, मैं कोई इसका कोई इस्लामिक लेजिस्लेटिव प्रिंसिपल्स का कोई माहिर नहीं हूँ, लेकिन मैं सिर्फ आपको ये बता रहा हूँ कि ये इन्फ्लुएंसेस जो पड़ते हैं डिफरेंट क्वार्टर्स की तरफ से, इन्फ्लुएंसेस जो पड़ते हैं, और इस बारे में ये मेरे जुमले नहीं हैं, ये बड़े उलमा के जुमले हैं कि उन इन्फ्लुएंसेस की वजह से शक्ल बदल जाती है। शहीद मुताहरी के जुमले हैं, शक्ल बदल जाती है। यानी एक उसमें एक प्रॉब्लम ये भी है कि जो अवाम का दबाव आ रहा है, जैसे आज़ादारी है, آپ دیکھیں آزاداری میں شاید میرا خیال ہے کہ تمام جتنے بھی ہیں ان میں کھل کے صرف آیت اللہ خامنہ ہی نے ہمت کی ہے بات کرنے کی کہ بھئی یہ سب کام جو تم کر رہے ہو یہ صحیح نہیں ہے, اس کی دین اور شرع میں گنجائش نہیں ہے جو تم یہ سب کام کر رہے ہو. باقی اتنے بڑے بڑے مجتہدین گزرے ہیں, اتنے بڑے بڑے, کیا یعنی کہ کیا چیز ہے کہ اس کے لیے آپ کے پاس رول کیا ہے کہ رفع فتنہ یا دفع فتنہ کہ لوگ یہ ہو جائیں گے لوگ, تو یعنی کافی کمپلیکیٹڈ میٹرز ہیں نا, کہ ہو سکتا ہے کہ مجھے یہ سب باتیں آپ کے سامنے نہیں چھیڑنی چاہیے تھیں لیکن میں ذاتی طور سے کافی پریشانی محسوس کر رہا ہوں کہ یہ سب تو میں نے اپنی نظروں سے دیکھا ہے کہ ایک وقت آپ کو یہ والی چیزیں دین کے نام پہ پریچ کی جا رہی ہوتی ہیں اور پھر رفتہ رفتہ وہی پریچنگ کہاں سے کہاں پہنچ جاتی ہے کہ ایک لائف ٹائم میں نا آپ خود حیران رہ جاتے ہیں کہ یار اچھا میں نے تو بچپن میں یہ والا دین سیکھا تھا, اب یہ کیا ہو گیا, اب یہ معاملات کہاں چلے گئے سارے. یعنی ہمیں تو ہمیشہ بچپن میں یہ سکھایا جاتا تھا کہ رسول اللہ نے جب امام علی اور جناب سیدہ کی شادی کی تو اس وقت یہ کہا کہ دونوں کو بلایا اور کہا کہ اے فاطمہ گھر کے کام تمہاری ذمہ داری ہیں, اے علی باہر کے کام تمہاری ذمہ داری ہیں, اور یہ سب ہے. اب یہ وہ دن آ گیا کہ وہ کہہ رہے ہیں کہ عورت کی تو کوئی ذمہ داری نہیں ہے, وہ تو ہر چیز کی اجرت مانگ سکتی ہے. نہیں سین بھائی دیکھیں, آپ جب دین کی بات کرتے ہیں نا دین ایک یونیورسل ریالٹی کے نام طور پہ آپ ایکسیپٹ کرتے ہیں, دین ایک چینجنگ ریالٹی کے طور پہ آپ ایکسیپٹ نہیں کرتے. لیکن بات یہی ہے دیکھیں, اب بات یہاں پر کیا ہے کہ مثال کے طور پر اب ہم جو ہیں, اب ہم یعنی فار ایگزامپل ہم جو ہیں وی آر بمبارڈڈ وتھ بوتھ دا ویوز, میں کس چیز کو قبول کروں؟ یا اگر آپ کے سامنے بھی 20 سال بعد یہ تمام چیزیں ایسی ہی ہو جائیں گی آپ کس چیز کو قبول کریں گے, آپ کہاں جائیں گے؟ اور اوور آل جو آپ کی وہ ہے, مطلب جو آپ کی نئی جنریشنز آ رہی ہیں ان کی آپ تربیت کیسے کریں گے, ان کو آپ کون سی ویلیوز سکھائیں گے؟ یعنی کہ میں اپنی نئی نسل کو وہ ویلیوز سکھاؤں جو میں نے اپنے لڑکپن میں سیکھی تھی, یا میں اپنی نئی نسل کو وہ ویلیوز سکھاؤں جو آج میرے سامنے آ رہی ہیں, کیا بتاؤں میں ان کو؟ یہ پرابلم ہے یا نہیں ہے کہ یہ اتنا سمپل ایشوز نہیں ہے. یہ میں صرف اس چیز کی طرف کہ بھائی ٹھیک ہے ہم اتنا ایک باتیں سیکھ تو رہے ہیں مطلب نظریاتی طور پر تھیوریٹیکل وے میں, لیکن پریکٹیکلی کچھ چیزیں اتنی عجیب سی شیپ لے رہی ہیں ڈیو ٹو ڈفرینٹ فیکٹرس کہ ہمیں تھوڑا اس کی طرف بھی نظریں کھولنی پڑیں گی. بھائی وہ برا استعمال کر رہے ہیں آپ اچھا استعمال کر لیجیے, تو اس کا تو کاؤنٹر آرگومنٹ یہی آئے گا کہ بھائی ایک چیز ہے اپنی ذات میں نیوٹرل ہے آپ اس کو, وہ دوسرا برا استعمال کر رہا ہے آپ اچھا استعمال کر لیں. لیکن میں اس سے آگے جو میرا دماغ پتہ نہیں کیوں جو میرے دماغ میں خطرے کی گھنٹی بج رہی ہے نا وہ اس سے آگے کی طرف ہے کہ یہ ایک ایسی چیز میں ڈھلنے والی ہے یا اس طرف لے جانے والی ہے کہ آپ کا پرسپشن آف ریئلٹی ہی چینج ہو جائے گا. یعنی یہ ٹول کی طریقے سے نہیں رہے گی اگر ہم نے اپنی بصیرت کو صحیح معنوں میں استعمال نہیں کیا تو یہ ٹول نہیں رہنے والا. ٹھیک ہے, یہ خود ریئلٹی کی جگہ لے لے گی یہ چیز, اور ہم خوش ہو کے اس کو قبول کر رہے ہوں گے. وہ تو کر ہی رہی ہے کافی, یہ کام تو کافی حد تک ہو گیا. مطلب یونیورسٹیز میں تو جو وہ ورچوئل لیکچرز ہیں وہ تو اب کافی کامن ہوتے جا رہے ہیں ویسٹرن, اس میں تو लेक्चर रिकॉर्ड हो गए या वो कर दिया या वर्चुअल टाइप का, ये सब काम काम तो काफी चल रहे हैं। हाँ हाँ, वर्चुअल डॉक्टर, वर्चुअल लॉयर, फला फला, वो तो खैर दूसरे मामलात हैं, लेकिन मैं तो दीन के हवाले से मुझे खतरा है।
ये मार्फत की बात अपना, तो वो मार्फत आपको उसको तो कॉन्सेप्ट ही नहीं रहेगा कोई।
हाँ आपने बिल्कुल सही बात कही। ये ना कि इसमें पता है कि सबसे पहला नतीजा क्या निकलेगा आपका, कि हम लोग तकरीबन इस बात को कबूल कर लेंगे बहुत जल्दी अगर हम इस रास्ते पर जो भी किया। ये ना कि जाहिर है कि मैं बसीरत लोगों को तो नहीं कह रहा, वो तो डेफिनेटली अपना दिफा करेंगे, लेकिन अगर आवाम की अक्सरियत ने इस नज़रियात को कबूल कर लिया तो सबसे पहले उनमें जो चीज़ आएगी ना वो ये कि हाँ वो दीन 1400 साल पुरानी बात थी, अब ये नए दौर के तकाज़े हैं। और जब ये बात ही इस तरफ रफ्ता रफ्ता दिमाग जा रहा है कि यानी ये तमाम के तमाम जो शिफ्ट और पुश है ना इस नाम पे, वो इस तरफ ही ले जाएंगे आप, कि ये हो गया वो तो उस ज़माने की बातें थी। यानी जैसे अभी भी मैंने डॉन में एक आर्टिकल पढ़ा था, उसमें भी उन्होंने यही कि वो जो हमारे इमरान खान ने कहा ना मदीना रियासत बनाएंगे, तो उस पर उन साहब ने, वो प्रोफेसर हैं कायद अजम यूनिवर्सिटी के, उन्होंने लिखा कि मदीने की रियासत में तो ग़ुलामी और कनीज़ी भी थी, और मदीने की अब देखें आप तो क्या वो भी हम रखेंगे और क्या करेंगे, वहाँ तो इतनी मल्टीपल मैरिजेस भी थी और ये भी था और वो भी था, वहाँ तो उस वक्त उस ज़माने में तो औरतों को इस तरीके से डील किया जाता था। तो बहरहाल इसको मैं मज़ीद तूल नहीं देना चाहता, आप लोग सोचिएगा, आप लोग सोचिएगा, क्योंकि मेरे दिमाग में ख़तरे की घंटी बहुत बज रही है। और अगर हम हदीसों और रिवायात की रूह से भी देखें तो अगर ज़ुहूर इमाम का ज़माना करीब है तो वो जो कहा जाता है कि इट इज़ डार्केस्ट बिफोर डॉन, तो डार्केस्ट पीरियड आएगा, और सिर्फ जो बहुत बाबसीरत मोमिन है और जो तो मेरा बिलीफ है कि सिर्फ आप उसी सूरत में बच सकते हैं जब आप दीन की ओरिजिनलिटी और फंडामेंटल जड़ से जुड़े हुए, वरना नहीं बच पाएगा इंसान, साफ हो जाएगा उसका काम। कि दीन को हमें उसी शक्ल में लेना है जैसा रसूल खुदा ने पेश किया। इसको बहुत अहमियत दीजिएगा, गौर कीजिएगा कि ये मेरी बात दुरुस्त है नहीं है, इसमें कितना वजन है, लेकिन मैं इस पर बहुत इसरार करके इस बात को कह रहा हूँ कि इसमें बहुत बड़ी हिकमत है। यानी जिस शक्ल में रसूल खुदा ने दीन को पेश किया है उसमें बहुत बड़ी हिकमत है, उस शक्ल में लें और उस शक्ल में तालीम करें अपनी नस्ल को, अपने बच्चों को, यही बचाव की असल उम्मीद है। बहरहाल तो थोड़ा सा हम बात अपनी आगे बढ़ाते हैं सूरह काफ के हवाले से। तो मैं आप लोगों से कहूँ, आप लोगों को कितना याद है 5 निशानियाँ, 5 निशानियाँ उनकी जो बराह रास्त जहन्नम में जा रहे हैं, और 5 अलामतें 4-5 उनकी जो बराह रास्त जन्नत में जा रहे हैं। जी कौन सी यानी कफार अनीद मन्नाइन लिल खैर मुतदिन मुरीब। अच्छा, और उसके बाद फिर अहले जन्नत, मतलब अहले जन्नत नहीं, वो लोग के जिनके लिए जन्नत या हाजिर की जाएगी या करीब की जाएगी। यानी इसमें दो माने आ सकते हैं उज़लफ़त के। एक माना यह आ सकता है कि जन्नत उनके लिए आमादा और तैयार है और पेश कर दी जाएगी, और दूसरा माना यह आ सकता है कि उनसे करीब कर दी जाएगी। यानी क्लोजर इन टाइम और क्लोजर इन स्पेस, दोनों माने आ सकते हैं उज़लफ़त में करीब के। और ये जो बात है गैर बईद का जुमला जो ताकीद कर रहा है, ये जुमला बड़ा मानी खेल है। इन इसका मतलब ये है कि जो मुत्तकीन हैं हकीकतन बहिश्त और जन्नत उनसे कभी दूर थी ही नहीं, गैर बईद उनसे दूर नहीं थी, लेकिन अब वो उसको अपनी असल हालत में और शक्ल में देख पा रहे हैं। और उनकी क्या क्वालिटीज हैं? नंबर वन, अवाब, हफीज, इस पर हमने बात कर ली थी, यहां पर हम रुके थे अवाब और हफीज पे। और उसके बाद फिर आता है मन खशियर रहमान बिल गैब व जा बिकल्ब मुनीब, के वो जो रहमान की खशियत रखता है बिल गैब, और व जा बिकल्ब मुनीब, और जो आया बेकल्ब मुनीब का क्या मतलब होगा? एक ऐसे कल्ब के साथ, ये एक ऐसे कल्ब की शक्ल में के जो मुनीब है, कल्ब मुनीब है, ठीक। और ये कौन सी वर्स है? वर्स नंबर 33। तो अवाब और हफीज के बाद खशियर रहमान बिल गैब और वजा बिकल्ब मुनीब। खशियत का इनफैक्ट क्या माना है जी? हाँ, दिल झुकना। लेकिन इसमें एक छोटा सा कि खशियत और खौफ में क्या फर्क है? खौफ,
खौफ तो एक जनरल चीज है, खशियत वो है कि जो रिस्पेक्टफुल खौफ होता है, मतलब खुशू और खुशू वाली बात।
जी 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 जी, खशियत हाँ, दिल पर रोब का आना, ठीक है जी। खशियत और खौफ में एक बड़ा इंटरेस्टिंग फर्क है। अगर इंसान के दिल पर खौफ तारी हो सामने वाले की अजामत की बिना पर, तो वो खशियत है, और इंसान के दिल पर खौफ तारी हो अपनी कमजोरी की बिना पर, तो वो खौफ है, ठीक है। यानी कि हम, खौफ का मतलब ये होता है कि आप अंदेशनाक हो जाएं, आप आइंदा आने वाले वक्त के हवाले से आप पर एक अंदेशा और एक खतरे का एहसास आ जाए आपके पास। लेकिन कभी कभी ये किस वजह से होता है? कि जो दूसरा है उसके रोब की वजह से, उसकी हैबत की वजह से। तो उस वाले खौफ को क्या कहते हैं, यानी उस कैफियत को क्या कहते हैं? खशियत। और अगर आपके पास मुस्तकबिल का जो अंदेशा है या ख़तरा है, ये किस वजह से आप पे तारी हो रहा है कि मैं ज़ईफ़ हूँ, मैं कैसे टैकल करूँगा, वो खौफ, ठीक है। यानी कि मैं कैसे इस प्रॉब्लम को सॉल्व करूँगा, अब उसकी वजह से दिल पर जो एक दबाव आया, हैबत तारी हुई, ये खौफ है। और जो सामने है, यानी कि खुदा की वजह से या किसी बादशाह की वजह से, किसी की भी पावरफुल आदमी की वजह से अगर दिल पर एक रोब आ गया, तो ये खशियत है, ठीक है, ये खशियत का मानना। तो उनकी खशियत किससे? अब ये बड़ा मज़ेदार अगला जुमला है, बहुत ही मज़ेदार है। हाँ, अब उस, ये अगला वर्ड बहुत मज़ेदार है। खशियत, अब माना समझ गए ना, रोब और हैबत, किससे किससे रोब और हैबत? खशियर रहमान, यानी किससे इंसान के ऊपर रोब और हैबत तारी होती है? जो जब्बार हो, जो कहार हो, रहमान। ये बड़ा ही अजीब पहलू है, ठीक है। और इसमें एक, यहां से एक बहुत डिफरेंट मीनिंग भी निकल सकता है खशियत और खौफ का, जिस तरफ हम, हमारे जहन जा सकते हैं, इन्हें एक राह निकल रही है। रहमान कौन है? रहमान कौन? नहीं, रहमान वो रहमत, ऐसी रहमत अता करने वाला कि जो बगैर मांगे दे, बगैर हक के दे, ठीक है, बुरे को भी दे, अच्छे को भी दे, सबको अता करें, जनरलाइज्ड रहमत और मेहरबानी। तो अब ये बताएं कि ये उससे डरने का क्या माना है, उससे रोब और हैबत का क्या माना है? कि अगर खुदा की कोई ऐसी सिफत इस्तेमाल की जाती है कि जिसमें रोब और हैबत का कोई अंसर आता है, यानी कि यहां पर खुदा का वो इसम इस्तेमाल किया है जो सबसे ज्यादा मीठा है, हकीकतन रहमान से ज्यादा उम्मीद दिलाने वाला कोई इसमें नहीं है खुदा का, کہ رحمان یعنی وہ ہستی کہ جو اس بات کو دیکھتی ہی نہیں کہ حق پر ہو حقدار ہو نہیں ہو عطا ہے. جیسے خدا کی اس دنیا میں رحمت کے دو پہلو ہیں نا, ایک رحمانیت ہے ایک رحیمیت ہے. رحمانیت کی بنا پر کافر مشرق منافق دشمن سب کو رس مل رہا ہے, رحمانیت کی بنیاد پہ مل رہا ہے, اور رحیمیت کی بنیاد پر فقط مومن کی ہدایت ہو رہی ہے, فقط مومن کی گائیڈنس ہو رہی ہے. ٹھیک ہے, تو
میرے خیال سے اس کا یہ بھی ہو سکتا ہے کہ کیونکہ اللہ رحمان رحمانیت یہاں پر بات ہو
جی,
تو ایسا نہ ہو کہ اس جنرل کیٹیگری سے بھی باہر ہو جائے, جس کی وجہ سے نیکسٹ اس کا جو جملہ منیب والا ہے وہ ایسپیکٹ آ رہا ہے کہ وہ تسلسل میں ہے.
جی, یعنی کہ اس میں یعنی کہ ہاں یعنی کہ اس کو اگر تھوڑا سا ہم اور اس طرف لے جائیں کہ یعنی اس بات سے خشیت کہ جس نے اس طریقے سے نعمت عطا کی ہے, یعنی جس نے اس انداز سے نعمت عطا کی ہے, کہیں اس کی ناشکری نہ ہو جائے. یعنی کہ یہ اپنی پوری زندگی یہ والے متقین, اور یہ بالکل ظاہر ہے نارمل نہیں ہے, یہ ہائر لیول ہے, انہوں نے اپنی پوری زندگی کس خشیت میں گزاری کہ نمبر ون ان کو اس بات کا احساس تھا کہ خدا کی رحمانیت کس درجے پر ہے, یعنی خدا کی رحمت کا معیار کیا ہے. جیسے امام حسین علیہ السلام کی اگر ہم دعا عرفہ کو پڑھیں, آپ کو یاد ہے اس میں دعا عرفہ کے جملے کہ امام حسین علیہ السلام نے کس کس طریقے سے, حالانکہ اس میں کوئی بھی معنوی نعمتوں کی اتنی زیادہ گفتگو نہیں ہوئی ہے, فزیکل نعمتوں کی زیادہ بات ہے, جن کو آپ نے ایک ایک کر کے رگیں اور گردن کا یہ جس پہ بیٹھتا ہے وہ کپ اور وہ سلسلہ اور آنکھیں اور بال اور سر, ایک ایک چیز آپ نے فزیکل نعمتیں گنائی. اور دعا عرفہ کے بھی جملے ہیں, امام سجاد علیہ السلام کے بھی جملے ہیں کہ میں جب تیری نعمتوں کا شکر ادا کرنے کا ارادہ کرتا ہوں تو یہ ارادہ خود ایک اور شکر کو واجب کر دیتا ہے, کیونکہ اس ارادے کی توفیق بھی تو نہیں دی ہے, پھر اس توفیق کا شکر. ٹھیک, تو جب انسان خدا کو کس نگاہ سے دیکھ رہا ہے, رحمان رحمان کی نظر سے دیکھ رہا ہے, یعنی اس قدر نعمتیں کہ غرق ہوں میں سر تا پا, سر کے بال سے لے کے پیر کے ناخن تک غرق ہوں ظاہری باطنی معنوی ہر قسم کی نعمت میں. عام انسان کا رویہ کیا ہوتا ہے اس کے بعد, یعنی ہم جیسے لوگوں کا رویہ کیا ہوتا ہے, ہم اللہ کی اس مہربانی کا ناجائز فائدہ اٹھاتے ہیں, اٹھاتے ہیں کہ نہیں, کہ جو اتنا مہربان ہے چلو ٹھیک ہے تھوڑا غلط کام کر لو معاف کر دے گا. یعنی ہم لوگ اس طریقے سے آگے بڑھتے ہیں, لیکن جو واقعاً متقین ہے وہ کیا ہے کہ جس نے اس طریقے سے نعمت اور رحمت عطا کی ہے وہ اس بات سے خوفزدہ ہوتے ہیں کہ کہیں اس کی ناشکری سرزد نہ ہو جائے. اس نقطے کو آپ سمجھ رہے ہیں, یعنی کہ اگر آپ پر کوئی شخص تھوڑا مہربان ہے اور کوئی شخص بہت زیادہ مہربان ہے, کہ انہیں اتنا زیادہ مہربان ہے کہ آپ کے پاس جو کچھ ہے وہ سب اس کی وجہ سے اس کی طرف سے, کس کی ناشکری کرتے ہوئے آپ زیادہ شرمندہ ہوں گے؟ جس کے مہربانی عنایت آپ پہ زیادہ ہے. تو یہ خشیت کس بنا پر ہے؟ اس بنا پہ نہیں ہے کہ وہ خدا جو اتنا مہربان ہے چلو تھوڑے سے گناہ کر لو معاف کر دے گا, بلکہ ان کے دلوں پر کس چیز کا روب اور ہیبت طاری ہو کہ کہیں اس خدا کی نافرمانی نہ ہو جائے جس نے میرے اوپر اتنی نعمتیں اور عنایتیں میرے اوپر نازل کی ہیں. اور بالغیب, بالغیب کا مطلب یہ ہے کہ ظاہراً بالغیب یعنی کہ یہ جو خشیت ہے اور جس خدا اور جس رحمان کے حوالے سے انسان وہ ہو رہا ہے, یعنی اس کی نعمتوں کا شکر ادا کر رہا ہے یا اس کے روب کا اثر رکھ رہا ہے, اس سے ابھی ملاقات نہیں ہوئی ہے, امید ہے ملاقات, اس کی بارگاہ میں حاضر ہونے کی امید ہے، اس سے ملاقات کی امید ہے، لقاء اللہ کا ظن اور یقین رکھتے ہیں، تو یہ بالغیب ہے، یعنی ابھی وہ نہیں ہے، لیکن اس کے آثار، اس کی نعمتوں کے آثار اتنے زیادہ ہمارے اوپر آیا ہیں کہ ہم ایک لمحے کے لیے بھی اس بات کو پسند نہیں کرتے کہ اس کے ناشکر گزار ہوں، اس کی نافرمانی کریں. یہ تیسری کوالٹی. ٹھیک. اور چوتھی کوالٹی کیا؟ وَجَاءَ بِقَلْبٍ مُنِيبٍ، قلب کے ساتھ. اور یہ اہم ترین بات ہے جو ابھی ہم تھوڑی دیر پہلے بات کر رہے تھے نا، کہ دین کا اصل ٹارگیٹ کیا ہے؟ دین کا اصل ٹارگیٹ لرننگ اینڈ ایجوکیشن نہیں ہے. اس بات کو یاد رکھیے گا، لرننگ اینڈ ایجوکیشن از اونلی اے ٹول، اونلی اے وے. دین کا اصل ٹارگیٹ قلب انسان ہے. اگر قلب انسان میں دین جذب نہیں ہو رہا ہے تو ہر چیز بیکار ہے، پھر کسی چیز کا کوئی فائدہ اور مقصد نہیں ہے. حضرت ابراہیم علیہ السلام جیسی شخصیت کے لیے یہ کہا کہ جا بقلب سلیم، جا بقلب سلیم. ٹھیک ہے، یہاں پر مؤمن وارستہ اور مؤمن عالی مقام کے لیے کہا جا بقلب منیب. قلب منیب یعنی کیا مطلب؟ کہ وہ قلب جو ہمیشہ خدا کی طرف دیکھتا رہتا ہے، وہ قلب جس کی توجہ ہمیشہ اللہ کی طرف رہتی ہے. یعنی دنیا اس کو اپنی طرف متوجہ کرے لیکن وہ پلٹ پلٹ کے کس کی طرف متوجہ رہتا ہے؟ جس دل کی توجہ اللہ، اس قلب کے ساتھ. تو اگر دین کی وجہ سے، دین کے نتیجے میں قلب میں یہ والی کیفیت نہیں پیدا ہو رہی ہے، قلب منیب نہیں بن رہا ہے، تو سارے دفتر رٹ جائیے، ساری حدیث کی کتابیں رٹ جائیے، قرآن حفظ کر جائیے، مقصد تک نہیں پہنچ رہا انسان. ٹھیک ہے، تو آپ اس کی اہمیت دیکھ رہے ہیں کتنی زیادہ ہے، یعنی اللہ کی طرف پلٹنے کی. پہلی صفت اواب، آخری صفت منیب، قلب منیب. اواب اور قلب منیب. تو یہ ہو گئی چار باتیں. اس کے بعد کہا ادخلوها بسلام، ادخلوها بسلام، کہ اب اس میں، یعنی اس جنت میں داخل ہو جاؤ سلامتی کے ساتھ. ذالک یوم الخلود، آج کا دن کون سا ہے؟ خلود کا دن ہے. اب یہ خلود کی جو بحث ہے، یہ بہت بہت ہی ٹپیکل بحث ہے. خلود کا مطلب کیا ہوتا ہے؟ ہمیشگی، دوام، پرمننس. اس حوالے سے یعنی قرآن پر غور کرنے والوں میں، علماء کے اندر ایک اختلاف ہے کافی، اور اختلاف جو جس جگہ پہ زیادہ سامنے آتا ہے کہ جنت کے، جنتیوں کے خلود کے بارے میں تو ٹھیک ہے، مسئلہ نہیں ہے، جہنمیوں کے خلود کے بارے میں بہت سوال، کوسچن اٹھتے ہیں. یعنی ایک انسان جتنا بھی گناہگار ہو، کیا ہمیشہ، ہمیشہ کا مطلب سمجھتے ہیں، ہمیشہ کا مطلب کیا ہے؟ ہمیشہ جہنم میں رہے گا اور اذیت میں رہے گا؟ اس بارے میں کافی وہ ہیں، یعنی ڈفرینسز آف اوپینین ہے کہ کیا جو ہمیشہ ہے وہ ہمارے ٹائم فریم کے لحاظ سے ہمیشہ ہے، یعنی کہ اگر مثال کے طور پر اگر ہم جو 60-70 سال کی زندگی رکھتے ہیں، ہم سے 100,000 سال کہا جائے تو ہمیں ہمیشہ ہی لگے گا، یعنی کہ بے انتہا لمبا ٹائم اسپین ہے، کیا یہ خلود اس عنوان سے ہے؟ پھر یہ کہ اس کو کیوں رکھا جائے گا ہمیشہ، یعنی کہ جو اس پہ ایک نقطہ اعتراض آتا ہے کہ بھائی اس نے ہمیشہ گناہ تو نہیں کیا، گناہ تھوڑے سے عرصے میں کیے، تھوڑے سے مدت کے لیے کیے. ایک حدیث ہمارے سامنے آتی ہے کہ اس لیے اہل جہنم، جہنم میں ہم فیا خالدون ہوں گے، کہ ان کی نیت یہ تھی کہ کبھی بھی صحیح نہیں ہوں گے، اگر تا قیامت رہیں گے، ہمیشہ رہیں گے، تو ہمیشہ اس برائی کے رستے پہ رہیں گے، تو وہ اپنی اس نیت کی بنیاد پر. لیکن پھر فوراً اس پہ ایک دوسرا اعتراض آ جاتا ہے کہ خدا برائی کی نیت پر سزا نہیں دیتا، خدا برائی کے عمل کو سزا دیتا ہے، خدا برائی کی نیت کو سزا نہیں دیتا، نیکی کی نیت پر جزا ہے، برائی کی نیت پر سزا نہیں ہے. तो अगर किसी की इवन ये नीयत भी थी, इरादा भी था कि मैं हमेशा हमेशा जो है वो कभी भी अच्छाई के रास्ते पे नहीं आऊँगा, तो इस नीयत पर खुदा क्यों उसको हमेशा जहन्नम में रखेगा, एंड सो ऑन। तो ये खुलूद का जो टॉपिक है ना, ये बहुत बहुत डिफिकल्ट है, बहुत टिपिकल है कि हमेशगी और दवाम जो है। लेकिन जन्नत वालों के हवाले से, और आपने एक बात पीछे गौर की कि ये जो खुलूद का लफ्ज है, ये पीछे हमने जहन्नमियों की बात की उसमें आया था, उसमें आया था ये खुलूद का लफ्ज जो अब जन्नतियों के लिए आ रहा है। देखें आयतें सामने रखें, अहले जहन्नम के हवाले से जो बात हो रही थी कि इनको डालो ले जाके, अलकियाफ़ी जहन्नम कुल्ल कफ़ार अनीद मन्ना लिल खैर मुअतदिम मुरीब, उसमें खुलूद का लफ्ज़ था, यानी हमेशगी का लफ्ज़ था, वहाँ पे नहीं था ना। वहाँ पर यह था कि इनको ले जाओ डाल दो जिसमें ये क्वालिटी हो, जहन्नम से पुर कर देंगे, जहन्नम को हम पुर कर देंगे, फिर जहन्नम कहेगी कि और मज़ीद कुछ है। ये सब बातें तो थीं, लेकिन जब खुलूद की बात आ रही है तो ये किसके साथ आ रही है? अहले बहिश्त के साथ आ रही है। और इस वजह से भी बहुत से, मतलब कई जो मुफस्सरीन हैं वो ये बात कहते हैं कि कोई भी जहन्नम में, यानी अल्टीमेटली जहन्नम विल बी अबॉलिश्ड और ख़त्म हो जाएगी। यानी अब इसमें जाहिर है कि अब हमें क्या पता, हम तो जो जितने आसार हैं उससे ही लोग गौर कर सकते हैं, उस पर तफक्कुर कर सकते हैं। लेकिन ख़ास तौर से खुदा ने यौम खुलूद का, यौम यानी खुलूद की बात जो है वो जन्नत के हवाले से और जन्नतियों के, खुलूद यानी हमेशा, परमानेंस, इनफाइनाइट, नेवर एंडिंग। हाँ, यानी हैं वो आयतें हैं, लेकिन बाज़ आयतें इस किस्म की भी हैं, बाज़ मकामात इस किस्म के भी हैं कि जो ये भी सजेस्ट कर रहे हैं
जहन्नम के लिए है तो कहीं ना कहीं।
नहीं नहीं, बहुत जगह है। हाँ हाँ, खालिदीना फीहा और उसमें माकिफीना फीहा अबदा, के उसमें रहेंगे अबद के लिए, और ये सब वो भी हैं। लेकिन कुछ हिंट्स दूसरी किस्म के भी मिलती हैं, यानी कि जन्नत वालों के लिए ये बात बिल्कुल तयशुदा है कि वो उनके लिए फिर जन्नत से निकलना नहीं है। वंस यू एंटर कि उदखुलूहा बेसलामिन, सलामती के साथ दाखिल हो जाओ उसमें, उसके बाद उससे निकलना नहीं है। और इस बारे में सूरह हूद की एक आखिर के अंदर है कि वहाँ पर भी, लेकिन उसके बारे में कई एक राय और भी है कि वो बहिश्त बरज़खी के बारे में है, न कि बहिश्त उखरवी। अच्छा, तो ये जन्नत के हायर लेवल, ठीक है, जन्नत का हायर लेवल। और अब उन जहन्नमियों और इन जन्नतियों के बीच में बहुत सारे कैटेगरीज हैं। ये वो हैं कि जिनका जन्नत इस्तकबाल करेगी, वो हैं कि जिनको बराह रास्त जहन्नम में डाल दिया जाएगा। लहुम मा यशाउना, ये आखिरी जुमला है उनके, उन जन्नतियों की फजीलत के लिए। लहुम उनके लिए है, मा यशाउना फीहा, कि जो वो चाहते हैं इसमें, वलदैना मजीद, और हमारी बारगाह में उससे और ज्यादा भी है। यानी अब आप इस इनाम को देखें कि लहुम, आप इस जुमले पे गौर कर रहे हैं, उनके लिए मा यशाउना, यानी जो कुछ वो चाहते हैं, जो कुछ हम चाहते हैं, यानी हम अपनी चाहत को एग्जॉस्ट कर दें, खुदा कह रहा है हमारे पास इससे ज्यादा भी है। और इस चीज को सूरह सजदा की आयत में बयान किया गया है कि फला ताअलम नफ्सिम मा उख्फिया लहुम मिन कुर्रते आयुन, कि एक कोई नफ्स इस बात का इल्म नहीं रखता कि उसके लिए आंखों की ठंडक में से क्या कुछ छुपा के रखा गया। यानी हम जितना चाहेंगे, जितना मांगेंगे, वो अपनी मारिफत और अपने इल्म के मुताबिक मांगेंगे ना, لیکن خدا کہہ رہا ہے کہ تم اپنی معرفت اور اپنا علم اور اپنی چاہتیں ایگزاسٹ کر دو, سب دیں گے جتنا تمہیں چاہیے, لیکن اس سے زیادہ بھی ہمارے پاس ہے, اس سے بالا تر اور اس سے بزرگ تر وہ نعمتیں بھی ایسی ہیں کہ جس کی کسی کو خبر نہیں ہے, جس کے تمہاری طرف سوچ نہیں جاتی. فلا تعلم نفس, کوئی نفس علم ہی نہیں رکھتا اس بات کا. یعنی جیسے وہ بات ہوتی ہے نا کہ آپ جب اپنے محبوب کو جب استقبال کرتے ہیں یا اپنے گھر بلاتے ہیں تو اکثر اوقات آپ کی کوشش کیا ہوتی ہے کہ اس کو سرپرائز گفٹ دیا جائے, یعنی ایسا گفٹ دیا جائے کہ جو اس نے سوچے ہی نہ ہو, ایسا تحفہ اس کے سامنے رکھا جائے. تو ایسا تحفہ خدا نے مومنین کے لیے بھی جنت میں رکھا ہے کہ جنت کا ایک تو وہ حساب ہے کہ جتنا تم چاہو گے, جو تم چاہو گے سب ملے گا, لیکن اس کے آگے بھی وہ کچھ ہے کہ جو تم نے کبھی سوچا بھی نہیں ہوگا, سوچ بھی نہیں سکتے. درست, تو یہ ایک بہشت ہے, یہ ایک بہشت کا معیار ہے. اور اگر ہم سورہ واقعہ سے اس بات کو ملائیں تو یہ مقام مقربین کا ہے, کیونکہ اللہ جب اصحاب یمین کی بات کر رہا ہے سورہ واقعہ میں تو وہاں ان کی نعمتیں ڈیفائنڈ ہیں, لیکن جب سابقون السابقون اولئک المقربون کی بات کر رہا ہے تو وہاں پر یہ آ رہا ہے کہ فیہا لہم فیہا ما یشتہون ما یتخیرون, جس کو یہ اختیار کریں گے, جس کی یہ اشتہا رکھیں گے. یعنی خدا نے لمٹ نہیں کیا ان کے لیے جنت کی نعمتوں کو, بلکہ جو چاہو گے سب ملے گا. لیکن جب اصحاب یمین کی بات آ رہی ہے تو وہاں پر یہ بات نہیں ہے, اصحاب الیمین فی صدر مخضود وطلح منضود وظل ممدود وماء مسکوب, یعنی ڈیفائنڈ ہے کہ پھیلا ہوا سایہ, بہتا ہوا پانی, ارے سمجھ. تو یہ دو بالکل الگ میں آ رہے ہیں جنتوں کے, کہ ایک وہ بہشت ہے کہ جس میں اہل بہشت کے لیے کہا جا رہا ہے جو چاہو گے, بلکہ یہاں پر اس سے بھی آگے بات چلی گئی کہ جب تمہاری چاہت ختم ہو جائے گی تو اس کے بعد بھی ہمارے پاس اور بھی ہے, اس کے آگے بھی ہے, جس کی تمہیں خبر نہیں ہے, جس تک تمہاری سوچ نہیں پہنچ رہی. تو یہ جنت اور وہ جہنم, اب اس میں ظاہر ہے کہ اس کے درمیان بہت سارے معاملات ہیں. اور پھر بات کہاں تک آ رہی ہے, وَقَمْ أَهْلَكْنَا قَبْلَهُمْ مِنْ قَرْنٍ هُمْ أَشَدُّ مِنْهُمْ بَطْشًا فَنَقَّبُوا فِي الْبِلَادِ هَلْ مِنْ مَحِيصٍ. تو یہاں پر میں تھوڑا سا جو ہے نا ایک سوال کرنا چاہوں گا. دیکھیں اب بات کیا ہو گئی, جنت ڈیفائن ہو گئی, جہنم ڈیفائن ہو گئی, مقامات ان کے بیان ہو گئے. وَقَمْ, ابھی سورہ ختم نہیں ہوئی ہے, وَقَمْ أَهْلَكْنَا, اور کتنے ایسے ہیں جن کو ہم نے ہلاک کر دیا, قبلہم ان سے پہلے, من قرنن, من قرنن یعنی کہ جو ٹائمز میں, ڈفرینٹ ٹائمز میں, ہم اشد منہم بطشن, بطشن کا مطلب کیا ہے کہ جو اتھارٹی میں, اپنی پاور میں, اپنے ان کے پاس جو وسائل تھے ان کے حصول میں, استعمال میں, بہت ان سے, ان عربوں سے زیادہ, اے پیغمبر جن کو تم قرآن پڑھ کے سنا رہے ہو, ان سے بہت زیادہ پاورفل تھے, جن کی قرآن نے مثال دی ہے, قوم عاد, فرعون, سمود, یہ ان عربوں سے بہت پاورفل نیشنز تھیں, ان کی تو کوئی حیثیت نہیں ہے ان کے آگے, کہ ان میں سے کتنوں کو ہم نے ہلاک کر دی, ختم ہو گئے ان کی کہانی ختم ہو گئی. فنقبو فی البلاد, تو پس تم کیا کرو, شہر میں جاؤ اور ان کا سراغ لگاؤ, معلوم کرو, حل میں محیث, ان کے لیے کوئی رستہ ملتا ہے تمہیں, ان کا کوئی سراغ ملتا ہے, ان کی کوئی نشانی, کوئی بیان تمہیں پتہ چلتا ہے. تو یہ والی جو بات ہے یہ اچانک کیوں آ گئی پھر سے, میں یہ سوال کرنا چاہ رہا ہوں کہ ابھی بات ہو رہی تھی, مطلب وہ ایک پیچھے سے پورا ایک ٹاپک چلتا چلا آ رہا تھا, جب بالکل ایک کنٹینویشن میں بات آ رہی تھی, کلائمیکس آیا, تمہاری زندگی ایسی ہے, اس میں تمہارے اوپر نگراں ہیں, قرین ہیں, پھر موت آ گئی, سور میں پھونکا گیا, جنت جہنم دو ایکسٹریم کیٹیگریز ڈیفائن ہو گئیں, یعنی اس کے بیچ میں انسانوں کی کلاسیفیکیشن ہمیں خود سمجھ میں آ گئی کہ باقی سارے انسان ان کے بیچ میں کہیں نہ کہیں لائی کر رہے ہیں, अब ये बात एकदम से क्या हो गई, वकम अहलकना कबलहुम मिन करनिन, जो उससे पहले क्या थे, जो बहुत ज़्यादा स्ट्रॉन्ग थे, मजबूत थे वसाइल हयात में, फनक्कबू फिल बिलाद, और उन्होंने जो है उन लोगों ने बहुत ज़िंदगी को बरता शहरों में, बड़े ज़बरदस्त तरीके से शहरों में ज़िंदगी गुजारी। हल में महीस, उनके लिए कोई रास्ता मिला उनको भागने का जब हमने उनको हलाक किया, सुराग लगाओ इस बात के जाके किधर हैं वो सारे, वो इतनी बड़ी बड़ी जो कौमें जिन्होंने इतने बसाए थे, ये एहराम बनाने वाले पिरामिड्स, यानी कि वो मिट्टी पत्थर ईंट पत्थर के वो रह गए, आसार रह गए, कौमें ख़त्म हो गई। ये जुमला क्यों आया है बात में, और फिर उसके बाद है इन्ना फी ज़ालिका लज़िक्रा लिमन कान लहू क़ल्ब, इस में यानी ये इन लोगों के हलाक करने में उसके लिए जिक्र और याद है जिसके लिए कल्ब है, जिसका कल्ब है नहीं, ठीक है। लेमन काना लहू कल्ब, इसका क्या मतलब है कि कल्ब बीना देखने वाला कल्ब बनाना पड़ता है, वो इस कल्ब को नहीं कहते जो हर इंसान के अंदर होता है, सीने में होता है। लेमन कान लहू कल्ब, इन तमाम आसार में किसके लिए जिक्र है, हिदायत है, जिसके लिए कल्ब है। और बस यही, यानी कि जितनी मेरी इसको आप याद रखेंगे ना, तो आपको वो सारी बात जो मैं एम्फेसाइज कर रहा था ना, ये असल मकसद है। हर वो चीज जो इंसान के लिए कल्ब बीना और बाबसीरत के बनने में रुकावट बन जाए वो तागुती काम है, पर इस बात को याद रखिएगा अपनी जिंदगी में, वो तागुती हरबा है। ये असल मकसद है दीन का और कुरान का कि कल्ब की आंखें खुलें, तुम्हारा कल्ब देखने और सुनने के काबिल हो जाए, तुम्हारा कल्ब हिदायत को महफूज रखने के काबिल हो जाए, ये दीन का असल मकसद है। और अल्कसमा का मतलब है कि जो अपनी समाअत को ड्रॉप करता है, जैसे लाइक एन एंकर, इंसान की जो समाअत है ना, समाअत की क्वालिटी क्या है कि इंसान, समाअत इज रिलेटेड टू योर अकल, योर पॉन्डरिंग, योर थिंकिंग पावर। क्योंकि आप इस बात पे गौर करें कि इंसान फौरी तौर से जिस जहां पर अपनी अकल को, फिक्र को इस्तेमाल में लाता है, वो सुनने वाली चीज होती है, ना कि देखने वाली चीज। आप इस बात पे गौर कर रहे हैं, यानी जब आप सुनते हैं तो आप फौरन आपकी फिक्र और अकल हरकत में आती है कि ये क्या है। तो अल-क़समा के जो अपनी समाअत के एंकर को ड्रॉप करता है एक जगह पर, कि जहां पर यानी उसको कोई भी सुनाई दे तो उसको क्या करे, वो वहां पर रुके, ठहरे, अच्छे तरीके से उस आवाज को सुने। अगर आप खंडर में जाते हैं, अगर आप इस जगह जाते हैं, आपको कोई आवाज आती है, खुदा तो खंडरात की बात कर रहा है ना पिछली कौमों के, तो फिर समाअत का एंकर करने का क्या मतलब है कि उनके आसार में, उनके खंडरात में से एक आवाज बरामद हो रही है, वो इन कानों से सुनी जाने वाली आवाज नहीं है। वो आवाज एक बाबसीरत कल्ब को सुनाई देती है। अगर जिसके लिए कल्ब है उसको वो आवाज सुनाई देती है जो इन खंडरात से उभर रही है। वहां पर जो अपने समाअत के एंकर को ड्रॉप करे, रुके वहां पे, ठहरे, उस आवाज को सुने और उससे इबरत हासिल करे, वह हुआ शहीदुन, और जबकि वो उसको देख रहा है, ही इज अ विटनेस अपॉन दैट, ठीक है। यानी कि जब आप उसको देख रहे हैं, आप लोग हर एक नहीं देखा होगा ना, यानी कि खास तौर से जैसे हमारे पाकिस्तान में, मैं आपको छोटी सी मिसाल दूं, हो सकता है मैंने कभी जिक्र भी किया हो इस बात को, कि लाहौर बहुत तारीखी शहर है। अब उसमें आप जब वहां देखते हैं, मैंने थोड़ी सी उसकी हिस्ट्री पढ़ी थी नूरजहां के मकबरे की, तो मैं खास तौर से मैं वहां गया और मैंने वहां पर, वो बंद था, यानी कि मैंने ये उसकी तारीख ये थी कि जब आप जाते हैं मकबरे में तो ऊपर उसका वो है संगमरमर का वो बना हुआ है, तो हम समझते हैं ये कब्र है, لیکن اس کی تاریخ کیا ہے کہ جو نور جہاں ملکہ تھی مغل بادشاہ جہانگیر کی وائف, اس کو کس بات سے بہت خوف آتا تھا؟ زمین میں دفن ہونے سے. تو اس نے اس طریقے کا اپنا مقبرہ بنایا تھا, خود ہی بنایا تھا اس نے, کہ اوپر قبر کا تعویذ ہے, نیچے تہخانہ ہے قبر کے, تہخانہ ایک, اور اس میں ایک تابوت سنگ مرمر کا تابوت تھا کہ اسے اس تابوت میں لٹا کے اور اوپر سے ایک سونے کی زنجیر سے ہینگ کیا ہوا تھا کہ میں زمین میں نہیں جانا, مٹی میں نہیں جانا, دفن ہونا. اور اس کے بعد یعنی میں پھر اس کے اندر ہی گیا تھا, وہ تہخانہ بھی ہے, اس پہ تالا لگا رہتا ہے. اور اس کے اندر کیا انتظام تھا کہ اس نے وہ بنائے تھے روشن دان, اس کے اندر بنائے تھے اس تہخانے کے اندر, اور ان روشن دانوں کا ڈیزائن ایسا تھا کہ صبح کی پہلی کرن سے لے کے شام کی آخری کرن تک اس میں روشنی رہتی تھی اس تہخانے کے اندر. جب یہ رنجیت سنگھ نے انویڈ کیا لاہور کو, تو اس نے تو اینٹ سے اینٹ بجا دی تھی. جہانگیر کا مقبرہ جو تھا اس کے ساتھ, وہ 10 لاکھ روپے کی لاگت سے تعمیر ہوا تھا 1637 میں, نور جہاں نہیں کرایا تھا. 1637 میں 10 لاکھ روپے, سوچیں آپ, پتہ نہیں کیا کچھ لگا ہوگا اس پہ, ہیرے جواہرات کیا کچھ جڑا ہوگا, سب اکھاڑا اس نے, سب لے گیا. ایون اس نے نور جہاں کے مقبرے کے اندر گھس کے اس کے سنگ مرمر کا تابوت, وہ سونے کی زنجیر سب چرائی. And she has to go down in the dust. یعنی کہ یہ کیا ہے, یہ مقامات ایسے عبرت کے مقامات بھرے پڑے ہیں کہ یہ اب آپ اندازہ کریں. اور آپ لوگوں نے اگر لاہور دیکھا ہے, راوی کے کنارے اتنا بڑا ہیوج ایریا جو ہے کہ وہ جب پورا باغ ہے پورا, جہاں پہ وہ نور جہاں کا وہ ہے, جہانگیر, یہ سب اس کی ملکیت تھی. وہ بادشاہ سلامت نے اپنی چہیتی بیگم کو یوں ہی دے دیا تھا. لیکن جب آپ اس کو دیکھتے ہیں کہ دیکھو خدا نے, یعنی خدا ایک غریب مومن کی خواہش کا احترام کرتا ہے, آپ اس بات کو نوٹ کیجئے گا. اور یہ جو بادشاہان ہیں اور یہ سب ہیں جو غاصبان ہیں, یہ سب کیا ہیں, یہ مقامات عبرت ہیں بہت زیادہ. تو کیا ہے کہ اس میں دیکھو ان لوگوں کو, یعنی کہ آپ اندازہ کریں کہ بھائی 1637 میں جو 10 لاکھ روپے کا انویسٹ کر کے مقبرہ بنوا لیں گے جو لوگ, ان کی اتھارٹی کیا ہوگی. آپ تصور کریں اس بات کا, کہاں چلے گئے سب کے سب تھوڑے سے ہی عرصے میں. رنجیت سنگھ میرے خیال ہے کوئی بہت زیادہ عرصہ نہیں گزرا ہے, 100-200 سال کی بات ہوگی, سب صاف, سب لوٹ کے لے گیا سب. اور وہ جو تھے انہوں نے جتنا انتظام کیا تھا تو یہ میں نے آپ کو ایک مثال دی, ایسی بھری پڑی ہیں مثالیں تاریخ میں کہ وہ لوگ کہ جنہوں نے زمین کو, وسائل کو اپنی ذاتی جاگیر سمجھا. یعنی آپ اب آپ سوچیں کہ جو لوگ اس طریقے کے انویسٹمنٹ کرتے ہوں گے ان کے دور میں لوگوں کا کیا حال ہوگا, آپ خود اندازہ کر سکتے ہیں کہ وہ جو کہانیاں گڑھی گئی ہیں ان لوگوں کے ہی دور میں, ان کے کرائے کے مورخین نے کہ بڑا عدل تھا اور یہ تھا اور یہ ہو رہا تھا, اسی سے آپ اندازہ کر لیں نا کہ پیسہ کہاں جا رہا تھا. وہ شاہجہاں صاحب نے تاج محل بنا کے بیٹھ گئے اتنا سارا, اور پھر کہ نہیں, یہ تمام کی تمام چیزیں جو ہیں یہ کیا ہیں, خدا کیا کہہ رہا ہے, دیکھو ان کو. حل میں محیط, اس کے بعد جب ہمارا, ہم نے ان کو اب معاملہ صاف کیا, بچ سکے, واز دیر اینی اسکیپ, بھاگنے کی کوئی جگہ تھی ان کے لیے. لیکن اس کو یہ کس کے لیے ہے, ذکر لمن کان لہ قلب, جس کے لیے قلب ہے, او القى السمع, جو اپنے سماعت کے اینکر کو ڈراپ کرتا ہے, سنتا ہے کہ وہاں سے کیا آواز اٹھ رہی ہے. بر مزار, حالانکہ نور جہاں نے اپنی اس پہ یہ شعر لکھوایا ہے اپنی قبر پہ, بر مزار ما غریباں نئے چراغے نئے گلے, کہ ہم غریبوں کے مزار پر نہ چراغ ہیں نہ پھول ہیں, اور نہ پرے پروانہ سوزد, اور اس طریقے سے کہ نہ پروانے کا پر جلتا ہے, حالانکہ اب غریبی کا حال دیکھیں ہم ذرا. تو یہ سب کیا ہے کہ یہ کس کے لیے, کہ جو اس کو دیکھے اور اپنے سماعت کے اینکر کو وہاں ڈراپ کرے, اس آواز کو سنے. کہ یہ بڑے بڑے جو تھے کہ جو جن کے دماغ نہیں ملتے تھے, کس غربت سے زندگی نے ان کو دوچار کر دیا, کہاں لے گئے. اچھا, لیکن میرا جو بنیادی سوال ہے وہ یہ کہ یہ بات کیوں کی گئی ہے, یہ دوبارہ سے یہ ٹاپک کیوں چھیڑا گیا, جب اینڈ تک بات پہنچا دی, جنت جہنم سب ہو گیا, یہ بات دوبارہ سے کیوں آ گئی؟ ٹھیک ہے, گڈ, لیکن کس چیز کا ری انفورس کرنا؟
یہ کہ تمہارا رب جو ہے وہ ہمیشہ سے اس قسم کی چیزیں اس پہ کنٹرول اور پاور رہ چکا ہے.
یہ ابزرو کرو, سوچو, جو ملا ہے اس طرح پہلے سے کر رہے ہیں, یہ جو ملا ہے جنت والوں کو, یہ ان چیزوں پہ ابھی غور کرو, ان سے سیکھو کہ اس مقام,
یعنی خدا کس چیز کو ری انفورس کرنا چاہ رہا ہے؟ اچھا چلیں, میں اب ایک یہاں پر ایک سوال آپ لوگوں سے نا تھوڑا سا سوال کرتے ہیں, اس کو تحلیل کریں ذرا. کس کو؟ بسم اللہ الرحمن الرحیم, والعصر ان الانسان لفی خسر. اس آیت کو تحلیل سمجھ رہے ہیں, یعنی اس کو بریک ڈاؤن کر کے اس کو انالائز کریں. اثر کی قسم, اثر ٹھیک ہے, اثر کے, لیکن اثر وہی چیز ہے کہ جو اثر کے, لیکن شاید لغوی معنی جو ہے نا وہ بنتے ہیں ایسی چیز کے جو ڈرپ آف ہو رہی ہے, نچوڑی جا رہی ہے. جیسے خدا نے بادلوں کو معثرات کہا ہے کہ جن میں سے پانی ڈرپ کرتا ہے, نکلتا ہے باہر. تو وقت کو بھی اثر اسی لیے کہتے ہیں کہ وقت بھی لائک وہ ڈرپ کر رہا ہوتا ہے, ختم ہو رہا ہوتا ہے. بہرحال والعصر اس کی قسم, ڈرپ, ڈرپنگ ڈاؤن, تو یعنی وقت بھی اس کے مزداق میں آتا ہے. جی, اب اس کو تحلیل کریں. ان الانسان لفی خسر. نہیں, ایک ایک ورڈ, ایک ایک ورڈ کو وہ کریں نا. ان, یعنی اس میں سے آپ نے ڈاؤٹ ہٹا دیا, ٹھیک ہے, انا ایمفیسس ہے, ریموونگ آل دا ڈاؤٹس, ٹھیک ہے. کس چیز کے بارے میں ڈاؤٹ نہیں ہے؟ انسان کے بارے میں, یعنی جو بنیادی موضوع ہے وہ کیا ہے؟ انسان. اس کے بارے میں کوئی بات کہی جا رہی ہے کہ جس میں کوئی شک نہیں ہے, ان الانسان سے یہ بات سمجھ میں آئی. اس کے بعد لا, تاکید نمبر ٹو, انا کو آپ نے مزید مضبوط کیا لا سے. پھر فی, فی یعنی فی کا, فی بہت اہم ہے یہاں پہ, فی. ہاں, تو فی کس چیز کو آئیڈینٹیفائی کرتا ہے, کیا بتا رہا ہوتا ہے؟ یعنی فی جو ہے وہ یہ بتا رہا ہوتا ہے کہ انسان, یعنی کوئی بھی چیز ایک اس میں انکلوزڈ ہے, انشراؤڈڈ ہے, اس میں ہے, اس کے اندر ہے, وہی ان کا مطلب ہے کہ اس ظرف میں. کون سے ظرف میں انسان؟ خسر کے ظرف میں. یعنی خسارہ ہے اور انسان اس میں ہے, خسر میں ہے. آپ اس بات پہ غور کر رہے ہیں؟ کتنی تاکیدوں کے ساتھ یہ بات آئی؟ نہیں, بات کہاں سے شروع ہوئی؟ قسم. انا, لا اور فی جو ہے مزید اس کو ایمفسائز کر رہا ہے, اس کی سچویشن کو. आप इसकी इंटेंसिटी का अंदाजा कर रहे हैं इस जुमले की? मैंने इसलिए कहा था कि इसको तहलील करें. वलअस्र इन्नल इंसान लफी खुसर. अब ये कौन से इंसान की बात हो रही है जो फी खुसर है? यानी मिसाल के तौर पर दौलतमंद, गरीब, बादशाह, फकीर, कौन सा इंसान? मलका
जिसमें नहीं है
जिस पर भी अभी आगे नहीं ना अभी आगे पर तो बात आएगी इस्तेसना तो आएगा यानी जिस पर भी लफ्ज इंसान का इतलाक होता है सब.
Although इंसान ही होना चाहिए था अगर आप जो कह रहे हैं वो सही. Although जिस बात पर है, लेकिन ग्रामेटिकली हाँ,
जिस पर
इंसान होना चाहिए था अगर जिन्स होता
तो जिस पर भी नहीं अल जो है वो हसर कर रहा है ना, अल हसर कर रहा है ना उसको, वो भी तो अलिफ लाम भी तो इसके लिए आता है. अलिफ लाम भी तो उसको नहीं नहीं सिर्फ मारिफा नहीं है, अलिफ लाम के 8-10 हैं मवारिद, उनमें से ये भी है, जिन्स जिन्स के लिए भी आता है, उसको हसर के लिए भी आता है. ठीक है, तो अब आपको बात समझ में आ रही है? इस ताकीद के साथ जो स्टेटमेंट बयान किया जा रहा है उसकी इंटेंसिटी आपको समझ में आ रही है? इसमें इस बात से फर्क ही नहीं पड़ता कि तुमने कितनी दुनिया बनाई, कितना माल जमा किया, तुम बादशाह थे, गरीब थे, कुछ कुछ भी थे. जिस पर भी जो भी इंसान है वो कहाँ है, किस डिब्बे में बंद है? खसारे के डिब्बे में बंद है. बात वाजे हो रही है? तो हमारा और उसके बाद आया था इल्ला लजीना, कौन उससे बाहर निकलेगा?
तो भाई डिफॉल्ट अल्लाह ने बंद किया सबको.
जी जी समझ लीजिए.
अल्लाह ने बंद किया, खुद बंद हो क्या आया है?
لقد خلقنا الانسان في احسن تقويم ثم رددناه اسفل سافلين. تو احسن تقویم پر خلقت کے بعد اللہ نے ہی اسفل سافلین میں بھیجا ہے.
تو یہ دنیا کی مشابہت قصارے سے دی گئی
ہے. آپ سمجھ رہے ہیں بات سمجھ رہے ہیں نا؟ یعنی کہ یہ جو بات ہو رہی ہے کہ یہ کیوں ریکرنگ ہے، یہ یعنی اللہ کس چیز کو ری انفورس کر رہا ہے؟ اس بات کو نہیں بھول جانا کہ تم فی خسر ہو، جو تمہیں بار بار سبق یاد رکھنا ہے اور سب کو دیکھ کے یاد رکھنا ہے کہ یہ اتنی جنہوں نے دنیا برتی تھی، جنہوں نے اتنی دنیا بنائی تھی. میں نے اسی لیے آپ کو تھوڑی سی سٹوری بھی سنا دی کہ جو اربوں کھربوں کے مقبرے بنا رہے تھے، یعنی آج کے ہمارے حساب سے دیکھا جائے تو 10 لاکھ روپے اس زمانے کے اربوں میں جا رہے ہیں، بلینز میں جا رہے ہیں، اور کس کس کا کیا بن رہا ہے؟ مقبرہ بن رہا ہے، اور کوئی پوچھنے والا نہیں ہے. کہاں گئے؟ فنقبو فی البلاد، انہوں نے زمین کو جیسے برتا حل میں محیث، کوئی تھی ان کے لیے بھاگنے کی جگہ جب ہم نے ان کو پکڑا، نکل سکے ہمارے اس سے؟ یہ ہے وہ سبق جسے بار بار دہرایا جانا چاہیے. میں نے اس لیے آپ کی خدمت میں وہ کہا کہ اس کو ہمیشہ یاد رکھیے گا، سورہ والعصر کے سبق کو. ٹھیک ہے، ہم اس کو پڑھ جاتے ہیں ایسے، لیکن میں نے اس لیے کہا تھا کہ تحلیل کریں. اتنی ہی قسم کھانے کے بعد بھی 2-3 تاکیدیں، اور وہ تمام فارمیٹ فارمز آف کمیونیکیشن کو یوز کیا گیا ہے جو ایک کلمے کو انٹینسیفائی کرنے کے لیے استعمال ہوتی ہیں، اور اس کے بعد یہ بات کہی گئی ہے کہ انسان خسر میں، اور اس خسر سے باہر آنے کی ترکیب کیا ہے؟ اونلی اینڈ اونلی ون، اللہ کا مطلب ہے کہ اس کے علاوہ کچھ ہے ہی نہیں، کچھ ہے ہی نہیں اس کے علاوہ. یعنی اگر کوئی سوچے کہ میں کوئی سفارش لگا لوں گا کسی کو، یہ سب کچھ بھی نہیں ہے. یعنی سفارش بھی کب کام آئے گی؟ جب ایمان اور عمل صالح ہوگا تب کام آئے گی. ٹھیک ہے, ایمان اور عمل صالح کی کمی کو دور کرنے کے لیے, پورا کرنے کے لیے شفاعت ہے, نہ کہ ایمان اور عمل صالح کا معاملہ صاف ہو اور انسان کہے کہ شفاعت بچا لے گی. ٹھیک ہے, اس بات کو بار 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 ریوائز کرنا ہے. دس از دا موسٹ امپورٹنٹ لیسن آف لائف. بات واضح ہوئی کہ یہ تمام چیزیں ہیں, انجام ہیں زندگی, لیکن اس کو نہیں بھول جانا. کہیں اپنی دولت کو دیکھ کر, اپنے پاس موجود وسائل کو دیکھ کر اس حماقت کا شکار نہیں ہو جانا کہ ہم خسارے سے باہر آ گئے. خسارے سے باہر آنے کے لیے صرف ایک چیز ہے, ایمان, اور ایمان کی بنیاد پر عمل صالح, بس کچھ بھی نہیں ہو. اگر یہ نہیں ہے تو تمہارے پاس جتنا کچھ ہے تم خسارے میں ہی ہو, تم خسارے میں ہی ہو. اور اس کے لیے پھر اللہ نے وہ مثال دی ہے کہ دیکھو یہ ان کی کیا, یہ جو عرب پیغمبر تمہارے سامنے آ کے تم سے بات کریں, ان کی حیثیت کیا ہے ان قوموں کے مقابلے میں کہ جو ان سے پہلے تھیں اور جنہوں نے زمین پر اتنی اتھارٹی کو حاصل کیا تھا جس کا یہ سوچ نہیں سکتے, اور کس طریقے سے ہم نے ان کو ہلاک کر دیا. کہ جسے کہیں آج تم کوئی نقارہ لے کے بھی بجاؤ نا تو ان میں سے کوئی تمہاری آواز کا جواب دینے والا نہیں ہے, تمہاری بات کو رسپونڈ کرنے والا نہیں ہے. تو یہ والا جو لیسن ہے نا, اس پر رکھتے ہیں انشاءاللہ اگلی دفعہ سورہ قاف کو فنش کریں گے.